پچاسوں اسباب اس کے پاس ہے, وہ کوئی مرتد نہیں ہوتا, کوئی آدمی مرتد نہیں ہوتا. لیکن جو دیہاتوں میں رہنے والا مسلمان ہے, اور اس میں بھی خاص کر کے وہ مسلمان جہاں پر اذان نماز نہیں ہوتی, مسجد مدرسہ نہیں ہے, ایسے دیہاتوں کا مسلمان بہت ہی قابل رحم مسلمان ہے, بہت ہی قابل رحم. کیوں کہ جب وہاں اذان نہیں ہوتی, مسجد مدرسہ نہیں ہے, مسلمانوں کا عمومی ماحول نہیں ہے, تو وہاں کا بسنے والا مسلمان وہاں کے اثرات لے لیتا ہے اور ہوتے ہوتے اپنا دین چھوڑ دیتا ہے. ان کے اندر دو چیزیں ہوتی ہے, ایک ان کے اندر جہالت ہوتی ہے. جہالت جو ہے وہ کفر کی صفت ہے, کہ آدمی جاہل ہے, کوئی چیز جانتا ہی نہیں ہے. دوسرا ان کے اندر فقر ہوتا ہے, فقیری عام طور سے ہوتی ہے, غربت. تو آدمی اپنی ضرورت پوری کرنے کے لیے اپنا دھرم بھی بیچ دیتا ہے. دنیا میں ایسا ہوا ہے. کل ہی ہم لوگ تھے وہاں واکانیر میں, تو جیسا ہم بس صبح چائے کے ناشتے میں یہ ہمارے مولانا عثمان صاحب اور مولانا یہ جو قوم ہے مومن قوم, ان کی بات ہوئی, تو وہ باتیں کرتے کرتے کہنے لگے کہ واکانیر میں جتنے ہیں وہ سارے مومن لوگ ہیں, وہ بھی مومن, مولانا عثمان صاحب وغیرہ مومن. پھر انہوں نے آگے سنایا کہ ہماری قوم فلاں جگہ بھی گئی, فلاں جگہ گئی, لیکن وہ سب مرتد ہو گئے, وہ سب دین چھوڑ چکے ہیں, حالانکہ انہی میں سے ہیں. اور انہی میں سے نائتا پٹیل وہ وہاں گئے جھابا کی پٹی پر, جس طرح یہاں کے انہوں نے کئی گاؤں کے نام لیے کہ اس میں سارے لوگ گئے تھے. تو کسی زمانے میں یہ سب ایک بات کی اولاد, لیکن اب سب دین چھوڑ چکے ہیں. تو یہ ہوتا ہے, یہ ہمارے زونوں کی جماعتوں کی برکت سے اللہ کا احسان یہ ہوا کہ سب سے پہلے تو پتہ چلا کہ مسلمان کہاں رہتا ہے, پھر دوسرا یہ ہوا کہ ان کو متوجہ کرنے کی جو شکل بن سکتی تھی اللہ کا فضل ہے, وہ شکلیں اختیار کی گئی. تو یہ بہت بڑی بات ہے, ایک کھوئے ہوئے مسلمان کو ڈھونڈنا, ایک کھوئے ہوئے مسلمان کو. اور مولانا انعام الحسن صاحب رحمتہ اللہ علیہ کی بات ایک جگہ پڑی, وہ فرماتے تھے بلکہ وہاں ایسا کی کہ 100 نئے آدمیوں کو اسلام میں داخل کرنے کے بجائے ایک جو اسلام والا ہے اس کو اپنے دین پر باقی رکھنا, یہ زیادہ وزن دار چیز ہے. تو آپ حضرات جو زونوں میں جا کر آئے وہ بہت ہی قابل مبارک بہت لوگ ہیں کہ آپ نے بڑا کام کیا ہے, بہت بڑا کام کیا ہے. اور ایسے قسم پرس مسلمانوں کی خیر خیریت لینے کے لیے آپ حضرات گئے اور ان کی خیریت پوچھنے کے لیے گئے, اس پر آپ کو کیا ملے گا وہ تو میں بیان بھی نہیں کر سکتا. ایسی ہی اللہ کے راستے کا چلنا پھرنا اللہ کے وہاں بہت قیمتی ہے, کیونکہ اس میں اللہ کے راستے میں اللہ کا کلمہ دنیا میں زندہ ہو جائے یہ عنوان ہوتا ہے, اور اللہ کو اپنی زمین پر اس کا نام زندہ ہو یہ بہت پسند ہے. وَمَنْ أَحْسَنُ قَوْلًا مِّمَّنْ دَعَا إِلَى اللَّهِ, کہ اس سے اچھی کسی کی بات نہیں جو اللہ کے بندوں کو اللہ کی طرف بلائے. اللہ کی نسبت پر چلنا پھرنے پر اللہ نے اتنے بڑے وعدے فرمائے کہ اگر اس چلنے پھرنے والے کے جسم پر گرد و غبار لگتی ہے تو اللہ پاک جہنم کی آگ تو کیا دھوئیں کو بھی حرام کر دیتے ہیں. تو آپ حضرات ایک تو اللہ کی نسبت پر چلے پھرے, دوسرا پیدل چلے پھرے, اور قسم پرس مسلمانوں میں گئے ہو. مولانا علیہ السلام کے ملفوظات میں ہے کہ اپنی محنت کا میدان غریبوں کو بناؤ, قسم پرس لوگوں کو بناؤ, ان میں تمہیں اللہ ملے گا. کہ آدمی قسم پرس لوگوں میں جاتا ہے تو ان سے بات کرے گا تو اسباب کی کوئی دنیا ہی ان کے پاس نہیں ہے, تو ان کو خالص اللہ کی بنیاد پر ترغیب دینی پڑتی ہے. دوسرا خود آدمی قسم پرس شکلوں میں جاتا ہے, اسباب نہیں ہوتے تو اس کی بھی نظر اللہ پر جاتی ہے. جب کوئی اسباب میں ہوتا ہے تو اس کی نظر سبب پر جاتی ہے, اور جب اسباب میں نہیں ہوتا تو اس کی نظر کہاں جاتی ہے؟ سیدھی اللہ پر نظر جاتی ہے. مولانا فرماتے تھے کہ قسم پرس لوگوں کو اپنی محنت کا میدان بناؤ, ان کے پاس تمہیں اللہ ملے گا. تو حضرات یہ سب سارا کام کر کے آئے ہو تو بہت ہی قابل مبارکباد لوگ ہو, بہت ہی سعادت مند لوگ ہو کہ اللہ نے آپ سے بہت بڑا کام لیا ہے. رہی کاروباری کا عمل, تو کاروباری کا عمل ہم کون ہیں کہ ہم آپ کی کاروباری لیں؟ اصل ہم سب کی کاروباری تو اللہ کے وہاں ہونی ہے, اس کی تیاری میں سب لوگ لگے ہوئے ہیں کہ اللہ اس کاروباری کو بغیر کاروباری کے ہی اللہ داخلہ فرما دے. تو یہ تو بات وہاں کی ہے, لیکن یہاں چونکہ کاروباری جو لی جاتی ہے وہ آپ کے پکڑ دھکڑ کے لیے نہیں, آپ تو کام کر کے آئے ہو. کچھ کام نہیں ہوا تو چلنا بھی ایک کام ہے, نکلنا بھی ایک کام ہے. آپ ہم سے افضل لوگ ہو, آپ ہم سے بہتر لوگ ہو. کتابوں میں لکھا ہے کہ گھر میں بیٹھا ہوا اور اللہ کے راستے میں چلنے والے دو برابر نہیں ہو سکتے. تو آپ تو چل پھر کر آئے ہو, آپ ہم سے افضل اور بہتر ہو,
ہم آپ کی قرضداری کیا لیں, لیکن چونکہ ہمارے عملوں میں ایک عمل ہے روانگی کی بات اور قرضداری کا عمل, اور یہ ہمارے کام میں جو ہے وہ حضور علیہ الصلوۃ والسلام کے طریقوں میں سے ایک طریقہ ہے. اللہ کے نبی علیہ السلام جب جماعت کو روانہ کرتے تھے تو کام سمجھا کر بھیجتے تھے کہ کیا کام کرنا ہے, اور جب جماعت واپس آتی تھی تو اس سے پوچھتے تھے کہ بھائی بتاؤ کیا کام ہوا, اور کوئی کاروباری میں کوئی بات قابل رہبری ہوتی تو اس کی رہبری فرماتے تھے کہ دیکھو یوں نہیں کرنا تھا, یوں کرنا تھا, ایسا نہیں ہونا تھا, ایسا ہونا تھا. اس سے یہ ہوتا تھا کہ آئندہ سے جماعتیں سمجھ جاتی تھی, ایسا کام نہیں کرتے تھے. کوئی کرنے کا کام چھوڑ جاتا تو وہ کر لیتے تھے, جو نہیں کرنے کا ہو گیا وہ آئندہ محتاط ہو جاتے تھے. ہاں ایک جماعت لوٹی, پوچھا کیا ہوا, تو انہوں نے کہا کہ ایک آدمی پکڑا گیا, تو اس کو ہم نے پکڑا تو وہ کلمہ پڑھنے لگا, لیکن ہمارے ساتھی نے اس کو قتل کر دیا. تو پوچھا بھائی تم نے کیوں ایسا کیا تھا, تو کہا اللہ کے نبی علیہ السلام وہ تو موت کے خوف سے کلمہ پڑا تھا. تو فرمایا اشقت قلبہ, کیا تم نے اس کا دل پھاڑ کر دیکھ لیا تھا؟ گویا یہ فرما رہے ہیں کہ آپ کو اس کو نہیں مارنا تھا, یہ رہبری فرمائی. اور پھر فرمایا میں بری ہوں اس قتل سے, یہ فرمایا. تو ایسا ہوتا تھا کہ کبھی کوئی بات ایسی ہو جاتی تھی تو اس کی کارگری کے ذریعے سے رہبری ہو جاتی تھی, کرنے کی چیز رہ جائے تو سمجھا دی جاتی تھی. اس لیے ہمارے ساتھی بھی ماشاءاللہ حضرات ہمت کر کے کام کر کے آئے ہو, تو آپ اس کو بوجھ نہ سمجھیں کہ ہماری کاروباری وہی تو ایک عمل ہے اس لیے ہو رہا ہے, ورنہ کوئی بات ہم کون ہیں آپ کی کاروباری لینے والے. اللہ حضرات کو جزائے خیر, بڑا کام کر کے آئے ہو تو اسی ذہن سے آپ سنائیں گے بھی اور سننے والے بھی اسی ذہن سے سنیں گے, اور کوئی بات ہوگی تو ان شاء اللہ آپس میں مذاکرہ کر لیں گے, جو ہمارے بھی نفے کا ہوگا آپ کے بھی نفے کا, ٹھیک ہے ان شاء اللہ. اب جو جماعتیں ہیں ان کو ہم چند باتیں بتا دیتے ہیں, وہ یہ باتیں بتائیں. ایک تو آپ کی کون سے حلقے کی جماعت تھی, ایک آپ کی جماعت میں کتنے ساتھی تھے, دو اس جماعت میں کتنے ساتھی چار مہینے والے تھے, آپ کو کون سا زون محنت کے لیے دیا گیا تھا, جو زون دیا گیا تھا اس میں قیام کی جگہیں کتنی تھی. ہمارے بزرگوں نے بتایا کہ پانچ مکان سے زیادہ جہاں ہو وہاں ٹھہر کر کام کرنا, تو پانچ مکان سے زیادہ والے مکانات جو آپ کو زون میں محنت کے لیے دیے گئے تھے وہ کتنے تھے, اس جگہوں پر ٹھہر کر آپ نے دوسرے چھوٹے چھوٹے دیہاتوں میں کتنی جگہوں پر آپ حضرات گئے, اور جہاں قیام کیا وہاں کیا کام ہوا, اور جہاں ملاقاتوں میں گئے وہاں کا کیا کام ہوا, کہیں اذان نماز شروع ہوئی ہو, کہیں کے مسلمان نے آپ کا ساتھ دیا ہو, نماز میں کوئی آئے ہوں, تعلیم میں آئے ہوں, ایک بستی سے دوسری بستی آئے ہوں, مستورات میں آپ نے کہاں کیا ملاقاتیں کی, اجتماعی پروگرام ہوا کیا, یا مستورات میں جو مردوں کی ملاقات میں گئے تو اس میں عورتوں نے آپ کی بات سنی, اس طرح بات ہوئی, یہ موٹی موٹی چند باتیں. وہاں سے کتنا مجمع یہاں لے کر آئے ہو, اور آپ حضرت کا پیدل چلنا کتنا ہوا, یہ تھوڑی سی آپ کے ساتھ عمل میں کتنے لوگ شریک ہوئے, ٹھیک ہے انشاءاللہ. چلو آ جائیں, منگرول کی ایک جماعت آ جائے. واہ واہ ماشاء اللہ, مسجد بابا جائیں جی, میں بھی نیچے آ جاتا ہوں تاکہ اس کو بیٹھنا, تو وہ کرسی لے لو بھائی, ہر جگہ سب وہ کرسی ان کو دیتے ہیں, لے لو بھائی, تم تو پیدل چل کر آئے ہو, میرے ہاتھ بھی نکالنے کی ہمت نہیں ہے بھائی, ہو جائے گی جگہ, ہٹاؤں کرسی,
ہماری جماعت میں
ذرا قریب کر کے بولو, ہاں
ہماری جماعت 13 ساتھی تھے, مسجد کے 9 ساتھی تھے, اور ایک ساتھی ٹال والا ہمارے ساتھ میں جڑا ہوا تھا, اور دوسرے 3 ساتھی دوسری مسجد کے تھے. ہم 12 زون میں چلے تھے, 12 خوراک
میں 4 مہینے والے تھے, اس میں
4 مہینے والے ساتھی 8 تھے, اور 12 سے خوراسا زون میں چلے تھے.
کہاں کون سا زون؟
12 والا, مطلب 12 اور خوراسا,
خوراسا
مطلب یہ دہی علاقہ ہے, جنگل ہے, کون سا علاقہ؟
دریا علاقہ ہے 12.
اچھی بات, دریا کی پٹی پر. چلو,
اور کل 16 بستی دی تھی ہم کو, اس میں سے 14 میں قیام کیا, اور اس کے علاوہ اور 13 بستی میں جانا ہوا ہمارا.
یہ 14 جو 16 بستیاں آپ کو دی تھی وہ مسجد مدرسے والی تھی یا وہاں مسجد مدرسہ نہیں؟
مسجد مدرسے والی.
اچھا, وہاں سال بھر عمومی جماعتیں جاتی ہیں؟
نہیں, سال میں ایک دو مرتبہ ہی جاتی.
مطلب وہ مانوس مسجد ہیں یا غیر آباد ہے, مانوس ہے یا پھر غیر مانوس لوگوں کی بستیاں ہیں یا غیر آباد بستیاں ہیں؟ کیا صورتحال ان بستیوں کے لیے جو آپ کے رخ میں تھی؟
غیر مانوس بستی ہے, اس میں صرف دو تین گھر ہی لگے ہوئے ہیں ایسی بستی.
یہ ساری پٹی پر؟
ہاں.
اچھا اچھا, چلے تو وہاں مسجدیں ہیں.
ہاں, مسجد
مسجد میں جماعتیں جاتی ہے؟
نہیں نہیں جاتی.
تو آپ نے ان سے ساری جگہوں پر کہاں قیام کیا؟
ٹینٹ میں قیام, 8 جگہ ٹینٹ میں قیام کیا, باقی جگہ میں ہم نے مکان میں اور کسی جگہ ہم نے دنسر میں سے.
بعض جگہ پر, 8 جگہ پر ماشاء اللہ ٹینٹ میں,
بعض جگہ عبادت گاہ میں کیا.
اچھا اچھا اچھا, ماشاء اللہ, چلو بہت اچھا. اب سنائیں کارگاری, یہاں آپ کا حضرات کا قیام ہوا وہاں کیا کام ہوا, اور جن بستیوں میں آپ محنت کے لیے گئے وہاں کیا کام ہوا؟
جہاں ہم نے قیام کیا الحمدللہ ملاقاتیں ہوئی ساتھیوں نے, جہاں دوسری جگہ ملاقات میں گئے وہاں گھر میں بیٹھ کے ہمارے ساتھی نے بات کی, مسرات نے بھی سنی. تین چار جگہ ایسا ہوا جو مسرات کے سامنے گھر میں بیٹھ کر بات ہوئی.
یہ جو مکانات جو دیہات تھے اس میں کم سے کم کتنے مسلمانوں کی آبادی تھی اور زیادہ سے زیادہ کتنی تھی؟
کسی جگہ 150-200, کسی جگہ 70-50.
اچھا, تو آپ ایک ایک بستی میں کتنے دن رکتے تھے؟
دو دن رکتے تھے, کبھی تین دن بھی رکتے.
ٹھیک, تو اس میں کتنے فیصد کتنا ٹکا ملاقاتیں ہوتی تھیں اس بستی والوں کی؟
کسی جگہ 40, کسی جگہ 30-25-20.
تو دو دن میں 50 مکان اگر ہے تو اتنی کم ملاقات کیوں ہوئی؟
اکثر وہاں صبح میں نکل جاتے تھے جلدی, رات کو لیٹ جاتے تھے, اسی جگہ ان کا کاروبار رہتا تھا, ملاقاتیں اتنی زیادہ قابو میں نہیں آ رہی. پھر بھی ساتھی جاتے تھے ملاقاتیں,
صبح میں نکلتے تھے وہ صبح 1:30 سے پہلے.
ہاں, وہ اکثر فجر بعد فوراً نکل جاتے ہوں.
اچھا, اور رات کو کب آتے تھے؟
مغرب کے, مغرب کے قریب, مغرب.
تو آپ ذرا نے اس سے کوشش نہیں کی کہ مغرب کے بعد عشاء بعد ان سے ملنے کی؟ آپ نے کچھ اندازہ کیا تھا ان بستیوں میں آپ سے پہلے جماعت کب گئی تھی؟
یہ زون میں جماعت چلی تھی اس ٹائم پر گئی.
اب انداز کرو کہ زون کی جماعت کب چلی تھی؟
3 سال.
3 سال ہو گئے, برابر ہے. اچھا, 3 سال کے بیچ میں کوئی ان سے ملنے ہیں, ان کے خیریت پوچھنے گیا؟
ہاں, وہ تو جو جس کے ساتھ, جو جس کے بستی میں, جو بستی تھی جس کے ذمے, وہ ساتھ ہی جاتے تھے اور ملاقات ہوئی.
آپ نے ان سے
تفقد کی جانا جاتا؟
نہیں, آپ نے تفقد کیا تھا وہ کب جاتے تھے, کب گئے تھے لاسٹ میں, کتنوں سے ملاقات ہوئی تھی؟
مہینے میں ایک مرتبہ یا دو مرتبہ, کبھی دو مہینے, کسی جگہ دو مہینے میں ایک مرتبہ بھی جا رہے.
اچھا, اور کتنا ٹائم وہاں دیتے تھے؟
2-3 گھنٹے.
اب آپ بتاؤ کہ آپ دو گھنٹے دن میں اگر وہ رکتے ہیں اور وہ بھی دو مہینے میں کبھی جا رہے ہیں تو کتنوں سے ملیں گے؟ آپ تو دو دن رکے, اس کے بعد بھی 25-30% ملاقات آپ کر سکے. تو وہاں کا مسلمان ایسا ہوگا کہ مدت ہو گئی ہوگی ان کی کسی نے ملاقات نہیں کی ہوگی. بولا ایسا تھا نہیں تھا. ایسے کتنے لوگ ملے کہ جن کی بہت زمانے بعد ملاقات ہوئی, یا بعض ایسے کہ جن کی پہلی مرتبہ ملاقات ہوئی؟ اب یہ نہیں معلوم کیا.
ایسے کچھ ساتھی تھے جو
قریب کر کے بولو.
ایسے کچھ ساتھی تھے ہم کی ملاقاتیں, ساتھی جو پہ جماعت میں پہلے جو جس کے ذمہ بستی تھی وہ آتے تھے, وہ ملاقات کرتے تھے ان کو.
آپ نے وہاں کے مسلمانوں کا دینی حالت کیسی پائی؟
وہاں عبادت گاہ سے ان کے بچے عبادت گاہ میں ہوئے اور مدرسے میں پڑھتے ہیں, اور ایک دو بستی ایسی ہے جو نہیں ہے, تو ہم نے ترغیب دی کہ بھائی یہاں مدرسہ شروع کرو آپ. ایک جگہ ایسی تھی جہاں مدرسہ تھا اور وہاں پہ اب مولانا تھے, تو وہ دو تین ساتھی ایسے تھے جو مانوس تھے, ورنہ دوسرے ساتھ مانوس نہیں تھے. تو ان لوگوں نے کہا کہ بھائی یہ مولانا تو تبلیغ ہیں, تو ان لوگوں نے کہا کہ بھائی تم اپنا مولانا لاؤ, تو ان لوگوں نے اپنا دوسرا مولانا وہاں پہ بلایا. بعد میں اور ایک دو مہینے آئے بعد میں, اس کے بعد وہ بھی چلے گئے. تو پھر سے ہم نے ترغیب دی بھائی تم اپنے بچوں کو پڑھائے نہ پڑھائے, تم تو اپنے بچوں کو پڑھاؤ, مولانا بلا کے تو ایک ترغیب دی ہم نے.
یہ تو آپ نے بچوں کی کاروباری سنائی ہے نا, تو گویا 14 بستیوں میں 2 بستیوں میں مکتب چلتا رہا. سب میں مقصد ہے ماشاء اللہ. تو یہ بڑوں کے دینی حالت کا کیا حال ہے, ان میں نماز کا کیا حال ہے, کلمے کا کیا حال ہے, اور دینی زندگی کا کیا حال ہے, نماز کے معاشرے کا کیا حال ہے؟
یہ نماز سے دور ہے, نماز میں ماحول میں ساتھی دو دو سال زیادہ ہے, نماز میں بہت کم ساتھی ہوتے ہیں مسجدوں میں, کہیں جگہ چار پانچ, اس طرح
پوری بستی میں چار پانچ نماز میں آتے تھے. اچھا, حضرات نے وہاں ملاقاتیں کی, ان میں کسی نے کوئی تاثر اپنا پیش کیا؟
جی الحمدللہ تاثر پیش کیا کہ انشاءاللہ ہم نماز شروع کریں گے, یہی حق ہے, یہی
بات. اس کو عزائم کہتے ہیں, یہ کریں گے وہ کریں گے, یہ جو بات ہے اس کو کیا کہتے ہیں؟ عزائم. تاثر اس کو کہتے ہیں کہ ماشاء اللہ آپ آئے, ہمیں بڑی خوشی ہوئی, اتنے دن ہو گئے تھے ہمیں کوئی ملا نہیں تھا, آپ آئے تو ہمارے آپ کے آنے سے یہ ہوا یہ ہوا, اس کو کہتے ہیں تاثر. اور وہ جو آپ نے کہا اس کو کیا کہتے ہیں؟ عزائم. ہم نماز پڑھیں گے, روزے رکھیں گے, حج کریں گے, زکات دیں گے, وہ نیت کرنے کو کہتے ہیں, ہے نا؟ وہ کیا ہوا
ساتھی نے کہا آپ آئے تو ہمیں اچھا لگا, کافی دنوں کے بعد آئے آپ.
ایسا نہیں کہا کہ اتنے دنوں سے کیوں نہیں آتے تھے؟
ہاں بتا رہے تھے وہ اتنے دنوں سے کیوں نہیں آتے آپ, اتنے بہت دو تین سال ہو گئے.
تو آپ پوری بات کیوں نہیں بتا رہے, ناراض ہیں؟ اچھا تو پھر بتاؤ اور کیا کہہ رہے تھے وہ لوگ بستی والے؟
اب آتے رہنا ہماری خیر خبر کے لیے, اس طرح بات.
پھر آپ نے کیا کہا؟
ان شاء اللہ ہم نے بھی کہا کہ ان شاء اللہ ہم آتے رہیں گے آپ کے پاس.
اچھا آپ کی جماعت نے کیا محسوس کیا ان بستیوں میں چلنے پھرنے سے؟
ساتھی بہت متاثر ہوئے کہ بھائی ان لوگوں کے حالات کے اوپر اور وہاں کے بینڈ ان شاء اللہ, اور تین دن لگائیں گے تو اسی بستی میں ہی لگائیں گے ان شاء اللہ ہر مہینے.
ماشاء اللہ بڑی بات ہے. تو وہاں کیا چیز دیکھے آپ کی جماعت بہت متاثر ہوئی, وہاں کیا دیکھا تھا؟
وہاں پہ کافی سمے سے جماعت بھی نہیں جا رہی تھی, وہ لوگ کافی دن سے دور ہیں, ان کو دن سیکھنے کی بھی کوشش ان کو ان کے پاس ہے, اور چاہتے ہیں کہ بھائی جماعت ہمارے پاس آئے ہم بھی کچھ سیکھیں. ہمارے پاس کچھ ساتھی آتے تھے ہمارے پاس ٹینٹ میں, تو بتا بھی رہے تھے کہ بھائی آپ آؤ ہم کو کچھ سکھاؤ.
آپ نے ٹینٹ میں قیام کیا, تو ٹینٹ میں قیام کیسا رہتا تھا؟ ٹینٹ میں آپ نے جو قیام کیا وہ, اور ایک آپ نے مسجدوں میں یا گھر میں قیام کیا, وہ دونوں میں کیا فرق رہتا تھا؟ ماشاء اللہ بہت اچھی بات. کچھ لوگوں نے آپ کے ساتھ کچھ تعلیم میں شریک ہوئے ہوں, آپ کے ساتھ عمل میں شریک ہوئے ہوں؟ ماشاء اللہ. اور ماشاء اللہ ماشاء اللہ بہت اچھا. ان کی مسترات میں پروگرام ہو,
ہمارے ساتھ ملاقات میں جاتے تھے گھر پر, تو گھر میں بیٹھ کے بات کرے تو مسترات بھی سنتی.
ماشاء اللہ بہت اچھا. اجتماعی پروگرام کہیں نہیں کیا؟ اجتماعی پروگرام کر لیتے. آپ کے روانگی کی بات میں آپ کو یہ کہا تھا, آپ نے روانگی کی بات سنی تھی, آپ تھے تو انہوں نے کہا تھا مردوں کی بھی فکر کرنا عورتوں کی بھی فکر کرنا. ہاں یہ سارے مجبے سے گزارش ہے کہ ہم کسی بھی بستی میں زون کی جماعتوں میں جائیں تو, یا عمومی جماعتوں میں کہیں کسی صوبے میں جائیں کسی مختلف صوبوں میں جائیں, آپ کو یاد ہو پہلے یہ محلے کی تعلیم کے حلقے جو ہے نا وہ پہلے نہیں تھے. پہلے کیا ہوتا تھا, محلے میں بیانات ہوتے تھے. کیا ہوتے تھے؟ تو اس زمانے میں جماعت یہ کرتے تھے کسی مسجد میں ٹھہرے تو اس قیام کے دوران جس طرح مردوں کی فکر کرتی تھی ایسے عورتوں کی بھی فکر کرتی تھی. عورتوں کی کیا فکر کرتی تھی؟ کہ اگر جماعت میں کوئی سلجھا ہوا منجھا ہوا آدمی ہے تو وہ مستورات میں بیان کرتا تھا, تو ان کی مستورات کے کان پر بھی اللہ رسول کی بات پڑ جاتی تھی. اور عورتوں کے کان پر اللہ رسول کی بات ڈالنا اس لیے ضروری ہے کہ گھر جو ہے نا وہ عورتوں کے تابع ہوتا ہے. گھر کس کے تابع ہوتا ہے؟ عورتوں کے تابع. گھروں کے اندر عورتوں کا وزن ہوتا ہے اور گھروں میں عورتوں کی بات چلتی ہے, عورتوں کی بات چلتی ہے. اگر یہ فکر جو ہم لے کر گئے ہیں اس گھر کی عورت نے لے لی تو انشاءاللہ اس گھر میں ہم جو بات لے کر گئے ہیں وہ چل پڑے گی. حضرت جی رحمۃ اللہ کی بات آپ نے سنی کہ حضرت فرماتے تھے مردوں کا دین دروازے کی چوکھٹ تک اور عورت کا دین گھر کے اندر تک. اور یوں فرماتے تھے کہ ایک مرد کا بننا ایک مرد کا بننا اور ایک عورت کا بننا ایک نسل اور خاندان کا بننا ہے. عورت بن جاتی ہے تو گھر بن جاتے ہیں. ہاں, کیونکہ گھر میں امی ابا اور بچے ہوتے ہیں. اب بچے جو ہوتے ہیں وہ ماں کے تابع ہوتے ہیں. کس کے تابع ہوتے ہیں؟ ابا کے نہیں. آپ نے کسی کو پوچھنا ہو کہ تم کون سی بھاشا بولتے ہو تو کیا پوچھتے ہیں؟ پتر بھاشا کہ ماتر بھاشا؟ ارے بولو بھائی, ارے ذرا زور سے بولو, ماتر بھاشا. تو کیوں پتر بھاشا الگ ہوتی ہے؟ تو کیوں ماتر پوچھتے ہو؟ کہ بچے وہی بولتے ہیں. مادری زبان, پدری زبان نہیں, مادری زبان. تو ماؤں کا ذہن بننا ضروری ہے. اس کے لیے دو چیزیں ہیں. ایک تو جب مردوں سے بات کریں تو اس طرح سے بیٹھ کر بات کریں کہ عورتیں بھی سنیں. لیکن ہم عورتوں سے یہ نہیں کہیں گے کہ آؤ تم بھی ہماری بات سنو, وہ خود ہی آ کر بیٹھ جائے گی. اور ہم چھ نمبر کے دائرے میں بات کریں گے, ذرا بھی بے احتیاطی والی بات نہیں کریں گے, تاکہ عورتوں کے لیے کوئی ایسی بات نہ ہونا مناسب. اب ایک جگہ پر تھے تو وہاں ایک متکلم بیان کر رہے تھے, اندر عورتوں نے پرچی بھیج دی کہ کون بات کر رہا ہے اس کو اٹھاؤ. ہاں, کہ وہ اس طرح سے بات کر رہے تھے کہ جو بے حجابی کی تھوڑی سی بات ہو گئی تھی, تو عورتوں نے پرچہ بھیجا. تو بہت ساری چیزیں عورتوں میں نہیں بولنے کی ہوتی ہے نا, تو اس لیے ذرا چھ نمبر کے دائرے میں بات کریں. اور دوسرا اجتماعی پروگرام کریں, اس میں بھی چھ نمبر کے دائرے میں بات کریں. اس میں پھر تھوڑی سی دینی تربیت کی, گھر کے ماحول کی, یہ سب باتیں ہو جاتی ہے. سمجھ رہے نہیں سمجھ رہے تو اس کا نفع ہوتا ہے. چلو اللہ جزائے خیر دے ماشاء اللہ. اور جن بستیوں میں آپ ملاقاتوں میں گئے, وہ کتنی بستیوں میں گئے, وہاں کیا ہوا؟ ان 14 میں تو ماشاء اللہ عبادت خانے تھے, اذان نماز ہوتی ہے. ان 13 بستیوں کا کیا حال تھا؟ ذرا قریب کر کے بولو. لگا اس کو کالر پر لگا دا تاکہ آپ کو آسانی ہو جائے. شانتی سر, شانتی سر, واندھے جو نہ چکے. چلو
اس بستی میں گئے ساتھی, تو وہاں پہ بھی اسی طرح باپ ہی مکان میں بیٹھتے ہو.
وہاں کتنے کتنے مسلمانوں کے مکانات تھے
وہاں؟ وہاں پہ بھی کہیں 5 مکان, کہیں 10 مکان, کہیں 20.
ماشاء اللہ, اتنے زیادہ بڑے بڑے مکان تھے. اور وہاں عبادت خانے نہیں ہیں؟
3-4 جگہ پہ تھے.
تین چار جگہ پر آتے تھے وہ نماز میں؟
ہمارا قیام وہی نہیں, وہاں نہیں ہوا نا.
نہیں, آپ نے کوئی نماز تو پڑھی ہوتی ہے وہاں؟
ہاں, وہ نماز میں آتے.
آپ نے کہا نماز تو پڑھی.
ہاں, نماز پڑھ.
تو یہ 13 جگہوں پر جہاں 20-20 مکانوں کی آبادی, 15-20-10, تو وہاں 3-4 جگہ پر عبادت خانے تھے, باقی میں نہیں تھے. تو وہاں کیا صورتحال تھی؟ وہ لوگ نماز کہاں پڑھتے ہیں؟
وہ نماز کبھی گھر میں پڑھ لیتے ہیں, ورنہ تو جمعہ نماز دوسری جگہ پڑھنے جاتے.
جمعہ تو پڑھنے جاتے ہی ہوں گے, عام نمازوں کی بات ہو رہی ہے.
کبھی کبھی پڑھتے, کبھی نہیں پڑھتے.
آپ نے وہاں کہیں ان کو اجتماعی نماز پڑھنے کی ترغیب دی؟
نہیں, اسی بات پہ.
آپ کو روانگی میں یہ نہیں کہا تھا کہ جہاں اذان نماز نہ ہوتی ہے وہاں کوشش کرنا کہ اذان نماز شروع کرے؟
ہوئی تھی, لیکن وہاں وہاں ساتھی جاتے تھے, ملاقاتیں 2-3 ہوتی تھی, تو اسی بات آئی نہیں, بتائی نہیں.
آپ لوگوں نے نہیں بتائی؟ جی, یہ بتانی تھی, نہیں تو بہت بڑا ہو جاتا. یہ بہت بڑی بات ہے کہ سب سے پہلی ہمارا ہدف یہ ہو کہ جن بستیوں میں ہم جا رہے ہیں اللہ کرے وہاں اذان نماز شروع ہو جائے. یہ بہت بڑا عمل ہے. کیوں؟ کتابوں میں آتا ہے کہ جن بستیوں میں اذان نماز شروع ہو جاتی ہے, اکثر ان بستیوں میں شیطانی اثرات اللہ ختم کر دیتے ہیں. اذان بہت طاقتور چیز ہے. ہاں, آپ نے نہیں پڑھا, جیسی اذان ہوتی ہے تو شیطان اتنا تیزی سے بھاگتا ہے کہ اس کی ہوا نکل جاتی ہے, ایسے بھاگتا ہے. تو اذان بہت بڑا عمل ہے, ہر بستی میں اذان شروع ہو جانی چاہیے. اسی لیے نماز پڑھنے کو اللہ نے آسان بنایا. جس میں آتا ہے جعلت لی الارض مسجدا وطہورا, اللہ نے پوری دنیا کی ساری زمینوں کو میرے لیے مسجد بنا دیا. کہیں بھی جماعت سے تم نماز پڑھ لو, کہیں بھی پڑھ لو. یہ اسی لیے تاکہ وہ ایمان والا وہاں نماز کو ادا کرے. آپ نے نہیں پڑھا فضل اعمال میں کہ ایک کھیت والا دوسرے کھیت والے کو بلا کر ساتھ میں نماز پڑھے تو اللہ اس کو کتنا اجر دے گا, 2-3 کو ملا کر, تو کوئی ایک اکیلا نہ پڑھے. اس کی ترغیب دی گئی, اس سے ایک تو ان کے اندر اجتماعیت پیدا ہوتی ہے, ورنہ اکثر آپ دیکھو کہ دیہات والوں میں آپس میں دل پھٹے ہوئے ہوتے ہیں, دل ٹوٹے ہوئے ہوتے ہیں, وہ اس کے گھر نہیں آتا, وہ اس کے گھر نہیں آتا. تو ہمارے بزرگ ہم کو یہ رہبری فرماتے ہیں کہ کسی کامن جگہ پر ہم بھی اپنا ٹینٹ ڈالیں, کسی گھر میں قیام نہ کریں, زون کی جماعت کسی کے گھر میں قیام سے پرہیز کریں. کیوں؟ دیہاتوں میں اکثر ایک دوسرے کے دل ٹوٹے ہوئے ہوتے ہیں. تم کسی کے گھر میں قیام کرو گے تو دوسرے گھروں والے وہاں آئیں گے نہیں. کامن جگہ پر تم قیام کرو گے ٹینٹ ڈال کر تو وہاں سب تمہارے پاس آئیں گے. اسی طرح اذان نماز بھی کامن جگہ پر شروع کرواؤ, تو کامن جگہ پر شروع ہوگا تو سب نماز پڑھنے آئیں گے. کسی کے اوسری پر یا کسی کے گھر میں کرو گے تو کچھ آئیں گے کچھ نہیں آئیں گے, جن کو نہیں بنتی ہوگی وہ نہیں آئیں گے, تو اس سے نقصان ہو جاتا ہے. سمجھا نہیں سمجھا؟ اگر آپ حضرات یہ کروا دیتے تو بڑا کام ہو جاتا. دین ایسی چیز ہے جو امت کو جمع کر لے گی, دین کے علاوہ کوئی چیز جمع نہیں کر سکتی. ہاں, برادری واد, قوم واد, خاندان واد, علاقہ واد, کوئی چیز جمع نہیں کر سکتی. صرف ایک دین ہے جو امت کو جمع کرتا ہے. اگر آپ یہ چیز شروع کر دیتے تو ان سب کے جمع ہونے کی شکل بن جاتی
ہے نا.
چل اللہ پاک, کتنا پیدل چلے؟
120 کلومیٹر.
واہ 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 واہ, ماشاء اللہ. اور زیادہ سے زیادہ کتنا چلے؟
26 کلومیٹر.
واہ واہ ماشاء اللہ. کب نکلے تھے؟
صبح 5:30 بجے نکلے تھے.
اور کب پہنچے؟
12:30 بجے پہنچے تھے.
ماشاء اللہ, اللہ کو کیسا رحم آئے گا. سب گاڑیوں والے, سب گھروں والے, سب سکون سے زندگی گزارنے والے اللہ کے نسبت پر اپنے آپ کو قسم و پرس بناتے ہیں اور اللہ کے نسبت پر اپنے آپ کو تھکاتے ہیں. یہ اللہ کو رحم کو متوجہ کرنے کی چیز ہے. وہ تو جو چلتا ہے اس کو پتا چلتا ہے کیسا چلنا ہوتا ہے نا. انہوں نے کہہ دیا, ہم نے سن لیا. آج کے بچہ تو ایسا عادی ہو گیا گھر سے مسجد تک بھی بائک لے کر جاتا ہے. بولا ایسا نہیں ہو رہا؟ ہاں, حالانکہ 1 کلومیٹر سے کم میں مسجد ہے تو بھی بائک لے کر جاتا ہے. نہیں ہوتا ایسا. اور یہ 26 کلومیٹر اللہ کے نام پر چل رہے ہیں. اللہ بہت بہت قبول فرما. اچھی بات ہے. سب ساتھ خوش تھے؟ وہاں سے کتنے لوگ لے کر آئے؟
آج شام تک آ جائیں گے, رابطہ چال دیں.
اچھا, ضرور فکر سے آج سب کو لانے کی کوشش کر لو. تشریف رکھیں. اچھا بھائی, ممرول کی دوسری جماعت ہے. کہاں جا رہے ہیں آپ؟ سے گزارش ہے, دیکھو یہاں زون کی جماعتوں کی کارگری ہوتی ہے, یہ تو بہت ہی رغبت کی چیز ہوتی ہے, سننے کی, اللہ کی طرف متوجہ ہونے کی, اللہ کے سامنے رونے دھونے کی کارگری ہوتی ہے. اب آپ حضرات آئے ہو تو یہ طے کر لو آخر تک بیٹھیں گے, بیچ میں سے اٹھ کر جائیں گے نہیں. ایسا تو نہیں کرو گے؟ اچھا, کسی کو جانا ہو تو چلے جاؤ, جاؤ اجازت ہے. کسی کو جانا ہے؟ نہیں, جانا ہو تو چلے جاؤ, کوئی گزر ہو تو, لیکن بیچ میں پھر انتشار مت کرنا, ٹھیک ہے؟ چلو.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ہماری جماعت مکتوب زون میں چلی تھی دریائی پٹی پر, اور 10 ساتھی تھے. 9 ساتھی 4 مہینے لگائے ہوئے تھے, اور 1 ساتھی چلے والا تھا. کل ہمیں 45 بستیاں دی گئی تھی, اس میں سے 18 جگہوں کے اوپر ہمارا قیام ہوا, 12 جگہوں کے اوپر ہم نے ٹین ڈالے, اور 6 جگہیں جو مکتب اور مسجدیں تھی, اور 4 ساتھیوں کو الحمدللہ ہم نے
12 جگہ جہاں آپ نے ٹین ڈالا وہاں مسجد مدرسہ نہیں تھا؟
نہیں, وہاں مسجد مدرسہ نہیں.
اچھی بات. وہاں کتنے مسلمانوں کی آبادی تھی؟
جہاں
یہ دیہاتوں میں ٹوٹل جو 18 تھے تو وہاں کتنے مکانات کے گاؤں تھے؟
ہم نے 12 جگہ جہاں ٹین ڈالا اس میں سے 4 جگہ ایسی تھی کہ جہاں پر مسجدیں تھی, مگر الحمدللہ اپنے بھائیوں کی مسجدیں تھی, وہ لوگ رکنے نہیں دیتے تھے, تو ہم نے درختوں کے نیچے یا درگاہوں کے پاس.
ماشاء اللہ.
کوئی ایسی سارجنک جگہوں کے اوپر ہم نے قیام کیا, 20 مکان, 25 مکان, 30 مکان, اور 70-80 مکان تک کی آبادی تھی.
بہت اچھا, ماشاء اللہ, بڑی بات ہو گئی. پھر کیا کام ہوا جن جگہوں پر ماشاء اللہ آپ نے 12 جگہ ٹینٹ ڈال کر قیام کیا, تو وہاں کیا کام ہوا؟
وہاں الحمدللہ 4-6 ساتھی جو تھے वो उस बस्ती के अंदर मेहनत करते थे, दो तीन तीन दिन का कयाम रहता था हमारा। जो लोग वहाँ गांव में मिलते थे उनसे वहीं पर मुलाकात।
एक मिनट, आप अगली जो जमात थी वो कह रही थी हमने 14 जगह कयाम किया है ना, और सब जगह दो दो दिन कयाम किया, तो 28 दिन हुए, तुम्हारे 12 दिन कहाँ लगे? अच्छा अच्छा, तीन चार दिन के वो, चलो। हाँ,
और जो लोग बस्ती में मिलते थे उनसे वहीं मुलाकात होती थी, बाकी का पूछ लेते थे कि भाई ये लोग कहाँ काम पर जाते। वहाँ के लोग अक्सर लोग जो है मजदूर है, हजारों लोग बार बार का काम करने वाले, तो फिर उनकी दुकानें दूसरे देहातों में जहाँ गैर मुस्लिम के एरिए में, तो वहाँ जाके साथ ही मोटरसाइकिल लेकर उनसे मिलते थे। इस तरह मुलाकातें।
हर गांव में कितने टका मुलाकातें होती थी?
जैसे
कम से कम मकान वाले कितने देहात थे और ज्यादा से ज्यादा मकान कितने थे?
कम से कम मकान वाले एक।
कितना? एक मकान।
एक मकान वाली बस्तियां 7 बस्तियां थी, और बाकी 3 मकान वाली बस्तियां 6 थी, और 5 मकान वाली बस्तियां 7 बस्तियां थी, और 9 मकान वाली बस्तियां 3 थी, और 11 मकान वाली बस्तियां 2 थी, बाकी बस्तियों के अंदर ज्यादा मकान थे।
चलो ठीक, बहुत अच्छा।
और ज्यादा से ज्यादा 15 किलोमीटर?
नहीं नहीं, आपने जिन बस्तियों में कयाम किया उनमें 100% मुलाकातें कितने बस्तियों की हुई?
100% मुलाकातें बस्तियों के अंदर, एक तो
एक मकान वाले नहीं, एक मकान से ऊपर
एक
कयाम किया।
ऐसी 5 बस्तियां हैं कि जहाँ कयाम किया और पूरी मुलाकातें हुई है।
वाह 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 वाह, तो वहाँ तो लोग मिलते नहीं थे, सुबह शाम चले जाते थे, आपने कैसे मुलाकातें उनकी की?
उनकी जहाँ कामकाज करने की जगह होती थी
भाई,
वहाँ पर चले जाते थे।
जमात नंबर 1 सुन रहे हो आप लोग, ये कह रहे हैं कि हमने 100% मुलाकातें की। और कैसे की?
वो जहाँ उनकी काम की जगह होती थी, जैसे 5 मकान है उस बस्ती में, और वहाँ फिर उनको 10 मकान है, 11 मकान है, तो उनसे मिलने कोई सील काम करने जाता है, कोई माधोपुर,
तो वहाँ कितने किलोमीटर हो जाता था?
वो हो जाता था 10, 11, 12, ऐसे हो जाता था।
इन्होंने हदफ बनाया कि 100% मुलाकातें कर रहे हैं, तो जैसे उघराणी करने वाला आदमी ऐसा कहता है कि वो आदमी नहीं मिला इसलिए मैंने उघराणी छोड़ दी। अरे बोलो, हमारे चचा थे तो उघराणी हमारा लकड़ी का काम था ना, तो क्या है कि उघराणी ना मिले तो सोते हुए पकड़ लो या उठते वक्त पकड़ लो, तो वो फजर के बाद पहुंच जाते थे तो मिल जाते, जो दिन भर ना मिले तो उघराणी करने वाले रास्ता निकाल लेते हैं, कैसे उघराणी कर रहे हैं बोलो, होता ही नहीं होता। तो आपकी जो जमात थी मगरिब के बाद, आपने कहा मगरिब में आते थे तो फिर मगरिब से ईशा, ईशा के बाद, आजकल तो ठंडी की रातें हैं, लंबी रातें थी, इनके मुलाकात करने की जरूर तरतीब बनाए। हाँ, अभी एक जगह पर जमात सुना रही थी कि एक इलाके में गए तो रहबर ने कहा कि फला आदमी रात को 12 बजे मिलेंगे। सर कोई बात नहीं, तो रात को 12 बजे वो लोग मिलने के लिए गए। एक जमात ने कभी कभी सुनाई कि रात के 2 बजे वो मिलेंगे, तो फिर रहबर भी तैयार है और मुलाकात कर रहा है, रात को 2 बजे मिलने के लिए गए। एक जमात ने कारोबारी सुनाई कि वो एक आदमी से मिलना था, वो मिलता ही नहीं था, रोजाना अप डाउन करता था, तो उसके अब मिलता ही नहीं है, और वो रोजाना सूरत अप डाउन कर रहा है, सूरत अहमदाबाद से सूरत के पता नहीं कहाँ से सूरत था, तो अब वो आएगा फिर चला जाएगा। तो उसके साथ ट्रेन में बैठ गए और ट्रेन में बातें कर रहे हैं, और जब अपना काम पूरा हो गया जो स्टेशन आए वहां उतर गए। तो ढूंढने वाले ऐसे ढूंढ निकालते हैं। हमारा ये हदफ हो कि ये ईमान वाला इससे अगर मिला नहीं गया, वो ऐसी जिंदगी गुजारेगा, वो ऐसी दुनिया से चला जाएगा। लाओ हमारा मिलना हो जाए, पता नहीं कौन सी घड़ी उसके दिल को पलटने वाली हो। इसलिए हर जमात अंदरून में जाए या कहीं भी जाए, अपने दौरान कयाम इसकी कोशिश करें कि मस्जिद के अतराफ के 100% मर्दों से हमें मिलना है, 100% घरों की मुलाकातें कर रही है। समझ रहे बात आप? ये खाली जोन के लिए नहीं फर्क कह रहा हूँ, बल्कि किसके लिए? जहां भी हम जमातों में जाएं, 3 दिन में जाएं, 4 महीने में जाएं, कोशिश इसकी करें कि हम जहां कयाम करें वहां 100% मकानों की मुलाकात हो जाए। करेंगे इसकी फिक्र जी? माशाल्लाह, आपने कितने बस्तियों में 100% मुलाकातें की?
4 बस्ती ऐसी है कि जहां सारों की मुलाकातें हो।
माशाल्लाह,
और बाकी बस्तियों के अंदर जो है कम मकानात होते थे, मिसाल के तौर 25-30 बालिक मर्द, तो वहाँ 5-6-7 आदमी रह गए, बाकी की मुलाकातें अल्हम्दुलिल्लाह कर ले।
अच्छा अच्छा, क्या हालात है वहाँ के मुसलमानों के?
नमाज
बहुत, जहाँ पर अजान नमाज होती है
اور ان بستیوں کے کیا حالات ہیں جہاں پر اذان نماز نہیں ہوتی؟
جہاں اذان نماز ہوتی ہے وہاں بھی نمازی جو ہے محلے کے اندر 50-60 بالک مردے 80 بالک مردے اور نمازی کی تعداد ایک دو لیتی ہے.
آپ کی محنت سے کئی نمازی بڑے ہوں، مسجد میں لوگ آنے والے بڑے ہوں، آپ نے نماز سے پہلے کوئی گشت کیا ہو، ملاقاتیں کی ہو، لوگوں کو نماز میں لانے کی محنت کی ہو؟
تو جس جگہ ٹینٹ ڈالتے اور جو مانوس رہتے تھے بات سنتے ہیں،
بولو نا
جو مانو
کام کر کے آئے ہو،
جو مانوس حضرات ہوتے تھے وہ تو ہمارے ساتھ آ کر ٹرین میں نماز بھی پڑھتے تھے جہاں مسجدیں نہیں تھی، اور جن جگہوں کے اوپر مسجدیں تھی اور ہم نے وہاں قیام کیا تو ہم نماز کی دعوت ان کو دیتے، وہ لوگ مسجد میں جا کے نماز پڑھتے. ہم نے ایک جگہ کے اوپر جا کر زہر کی نماز پڑھی تو وہاں جو ہے الحمدللہ تین جو ہے نمازی تھے، امام صاحب ایک ملا کر چار، اور زہر سے پہلے کچھ ساتھی ملاقات میں گئے، زہر کے بعد ملاقات میں گئے، اور عصر میں 4-5 ساتھی ہو گئے، مغرب میں 7 ہوئے، اس طرح دوسرے دن الحمدللہ 9 ساتھی وہاں ہو گئے تھے.
یہ کیسے ہوئے تھے؟ آپ نے وہاں کیا کام کیا؟
ہم اس کو جو ہے نماز کے بارے میں دعوت دیتے تھے، ہم اسے کہتے بھائی چلو آپ ہوئے سرما سرمی میں ہمارے ٹرین میں نہیں آتے تو آپ لوگ مسجد میں جاؤ، امام صاحب بیچارے اکیلے نماز پڑھتے ہیں، اور ہم دوسری جگہوں کا ان کو حال بھی سناتے کہ فلاں مسجدوں کے اندر نمازی آنا بند ہو گئے تھے جس کی وجہ سے مسجدوں کا یہ حال ہو گیا، کوئی جو ہے مسجد میں ٹھہرنے کو تیار نہیں، تالے لگ گئے، اور ایسے ہم دوسری بستیوں میں جا کے دیکھا ہم نے، وہ حال ان کو سناتے
دوسری بستیوں میں
کہ جہاں بیچارے نماز میں نہیں جاتے، مسجدیں بند پڑی ہے بالکل، کسی جگہ کے جگہ کے اوپر تو ہم گئے تو الحمدللہ وہاں تو مسلمان رہے نہیں، اب مسجد گزشتہ سال مسجد تھی، یہ سال اسکول کے اندر ہم نے بچوں کو بڑھاتے ہوئے دیکھا کہ مسلم اسکول بنا دی اس کے اندر
مسجد میں،
مسجد کے اندر. تو پھر ہم نے ان کو جا کر کارگزاری سناتے تو ان لوگوں کا جو ہے بیچارے کا دل نرم ہوتا، عورتیں بھی پیچھے آ کر جو ہے بیٹھ جاتی، جتنی بھی سارے کام کاج کو چھوڑ کر ہم نے دیکھا کہ ایک جگہ تو عورت جو ہے ہم گئے بیچارے کے مکان کے اوپر، اب وہ کھاٹ کے اوپر بیمار پڑا ہوا تھا، وہاں جا کر بیٹھے دیکھا تو باتیں شروع کی تو ان عورتوں کو باتیں بھلی معلوم ہوئی، اچھی لگنے لگی، تو وہ بیچاری جو ہے توی کے اوپر ہم نے دیکھا کہ وہ روٹی کو چھوڑ کر چلے آئے، ابھی جل گئی روٹی، باتوں میں آدھے پونے گھنٹے تک ساری عورتیں بیٹھ کر، اور مرد سے زیادہ انہوں نے ہمیں یہ کہا سب نے الگ الگ سے، ان کی بیٹیوں نے بڑی بڑی عمر کی بیٹیاں تھی، 15-16 سال کی بیٹیاں، ان کی بہو، ان کی بیوی، وہ بولے آپ لوگ بار بار آیا کرو، آپ بہت دیر دنوں کے بعد آتے ہیں تو ہمارے سے تو دین بھولا جاتا ہے، یوں بولتے ہیں بیٹا. اس لیے یعنی ہم جاتے سمجھاتے اس کو، اسے بات سناتے دوسری جگہوں کے احوال مسجدوں کے، تو وہ پھر بیچارے جو دل نرم ہوتا مسجدوں میں آتے ہی نظر آتے، پھر وہ پھر ہمارے ساتھی جا کر دیکھتے کہ کتنے ساتھی آئے کتنے نہیں آئے.
یہ مسترات جو آپ کے سامنے بیٹھتی تھی وہ کیسے بیٹھتی تھی؟
وہ پیچھے ہمارے پیچھے جو ہے پردہ لگا، وہ گھروں میں الگ الگ رہتے ہیں،
بیٹھ کر تو بات نہیں کرتے،
نہیں وہ پیچھے بیٹھ جاتی تھی.
بس اس کی کوشش کریں کہ کوئی چیز میں کہیں بے پردگی نہ ہو. مولانا الیاس صاحب فرماتے تھے بے دینی کے راستے سے دین نہیں آتا، یہ دھوکہ ہے. کیا ہے کہ شیطان ہم کو یہ سمجھا دے سامنے بٹھاؤ پھر بات کرو، یہ بہت خطرناک فتنہ ہے، بے دینی کے راستے سے دین نہیں آتا. ہم مسترات کو بات سنائیں گے لیکن پردے میں سنائیں گے، اور پردہ کچھ نہیں ہے، وہ پیچھے بیٹھے تو ہم چہرہ یوں پکڑ لیں گے، مان لو میری پیٹھ کے پیچھے ہے تو ہم یوں ہو جائیں گے، سمجھ رہے بتاؤ. تو ہم بے پردگی کے ساتھ دین کا کام نہیں کریں گے، بے دینی کے ساتھ دین کا کام نہیں کریں گے. اب اس کا مطلب یہ کیا ہوا کہ اب کام نہیں کریں گے، کرنا ہم تدبیر کریں گے کہ کیا کر سکتے ہیں. ہم لوگ ایک جگہ پر گئے تو کوئی شکل ہی نہیں تھی، عورتیں سامنے آ گئی تو اب تو بھائی تمہارے گھر میں کھاٹلا ہے نا، تو کھاٹلا لیا، تو متکلم یہاں بیٹھا ہے اور یہاں محراب کی طرح کھاٹلا بنا دیا، کھاٹلا دو کھاٹلا تین کھاٹلا، تو سب عورتیں تو یوں ہو گئی اور متکلم کہاں ہو گیا، کھاٹلوں کے پیچھے، اور اس پر چادر ڈال دی تو پردہ ہو گیا. سمجھ رہے مطلب افریقہ میں تھے تو وہاں پورا گاؤں مرتد ہو گیا تھا، تو اس کا ایک آدمی نے ہم کو دیکھ لیا تو پوری جماعت کو لے کر اپنے گاؤں میں گئے، تو وہاں سب کو اس نے جمع کیا تو مسجد چسٹ بنا دی تھی انہوں نے، تو پھر ہم ان سے ترقی بھی بات کرنے کی تھی، تو وہ تو دین چھوڑ چکے تھے لیکن ہمارا متکلم جو تھا وہ بہت سمجھدار تھے، انہوں نے اپنے آپ کو محراب کی طرح کھاٹلے کھڑے کر دیے اور اس پر چادر ڈال دی اور اس میں سے بات کی، تو اللہ پاک نے دل پلٹا کھلایا. تو یہ ہوتا ہے ماشاء اللہ. اور یہ جو دیہات تھے آپ نے جیسے ذکر کیا، دو دن کی محنت میں پہلے دن میں 3 آدمی، پھر 5 آدمی، پھر 7 آدمی، دوسرے دن میں 9 آدمی، آپ نے بتایا نا नमाजी आ गए। तो एक देहात में इस तरह मेहनत करने से जब नौ नौ आदमी आ सकते हैं, तो हमारे वो देहात जो अजान नमाज नहीं होती थी उसकी आपने कोई शक्ल नहीं बनाई। आपने बताया कि हमारे पास टेंट पर आकर वो नमाज पढ़ते थे, तो जिस तरह आपकी मेहनत से वो टेंट पर पढ़ सकते थे, तो आपने कहीं ऐसी फिक्र उनको दिलाई कि भाई देखो हम तो दो तीन दिन यहाँ रुकेंगे फिर हम चले जाएंगे और नमाज तो हर हल में फर्ज है। तो देखो जिस तरह हमने ये टेंट डाल दिया कितना आसान है, यहाँ हमने नमाज पढ़ ली, आप भी हमारे जाने के बाद भी यहाँ इस तरह नमाज चालू रखना और फला आदमी आपके इमाम साहब हो जाएंगे, ये नमाज पढ़ाएंगे, इस तरह की कोई शक्ल नहीं बनवाई आपने वहाँ।
जिन बस्तियों में हमारा जाना हुआ कि जहाँ पर 10 मकान से ऊपर थे, वहाँ अक्सर जगहों के ऊपर उन लोगों की जो है मस्जिदें थी, और जहाँ ऐसी 14 बस्तियाँ ऐसी है कि जिनके अंदर सिर्फ एक मकान, दो मकान और तीन मकान है, कि जहाँ उन लोगों के पास कोई ऐसी शकल नहीं है, इसलिए उन लोगों को जो है हमने, हम जो जाते थे तो पहले तो ये टारगेट बनाकर जाते थे कि इनके घर पर हमारा जाना ऐसे वक्त में हो कि जिस वक्त एक वक्त की नमाज पढ़ सके हम।
बहुत अच्छा, सही।
तो फिर ही हम वहाँ जाते, जाकर थोड़ी देर बातचीत करते, वो लोग थोड़े मानस हो जाते, फिर हमको जो है नमाज के बारे में पूछते कि हमें नमाज पढ़नी है, चलो हम यहाँ कहीं पढ़ के आते, तो वो लोग सामने से कहते यही मस्जिद, यही घर के अंदर पढ़ लो, फिर वो बेचारे के पास कोई के पास मसल्ला होता तो दे देता मसल्ला, वरना जो है वो चद्दर और अच्छी जगह दिखा रही। फिर हम जो है वुजू करते तो जितने वहाँ बालिक मर्द है उनको हम कहते कि भाई देखो हम वुजू इस तरीके से करते हैं, तो जिस तरह वुजू करते उनको दिखाते, फिर अजान देते, और वो लोग हमारे साथ कई जगहों के उन लोगों ने हमारे साथ नमाजें भी पढ़ी, और नमाज पढ़ने के बाद वो लोग कहने लगे कि आज पहली मर्तबा हमारे घर में 40 साल बाद नमाज हुई, पहली मर्तबा अल्लाह का नाम हमारे घर में हमने सुना। बच्चे की उम्र एक की 17 साल थी, जावेद था, दूसरे की उम्र जो है जुनेद था उसकी 14 साल थी, तीसरे की उम्र जो है जोहान था जिसकी उम्र 11 साल थी, उसकी वालिदा थी जिसकी वो बेचारी अकेली 50 साल की थी, वो सब में से किसी को एक को भी कलमा याद नहीं। फिर पढ़ने के लिए जाते थे, हमने उसको जो है किताब दी और किताब के अंदर से हमने कलमा जो है पढ़ा, फिर उसने लेकर उसके अंदर से कलमा जो है सीखा, वो किताब भी उन्होंने अपने पास रख ली, और फिर जो है हम वहाँ से चले गए। और दूसरी बस्ती में जहाँ वो पढ़ने के लिए जाते थे वो सारा एरिया गैर मुस्लिमों का है, एक भी मुसलमान नहीं। तो हम अक्सर जिन जगहों के ऊपर जाते थे उस जगह के ऊपर जो आदमी होता था उसको पहले पूछ लेते थे कि यहाँ आसपास के देहातों में तुम्हारे रिश्तेदार कौन है, तो फिर वहाँ जहाँ जाते तो उनको पूछते भाई वो फला तुम्हारा रिश्तेदार है, तो बोला हमारा ये है ये है वो है। तो वो जगह एक जगह पर जाना हुआ तो हमने उनसे पूछा भाई आप क्या काम कर रहे हो, बोले मैं अब्दुल भाई हूँ, मैं बगसरा के अंदर जो है टीचर हूँ। तो फिर हमने उनसे बातें बातें में एक बात कही कि भाई वहाँ जो है तीन हंटरपुर के बच्चे पढ़ने के लिए मुसलमान के आते, वो तीनों में से अब्दुल भाई किसी को कलमा याद नहीं, तो मास्टर साहब बोले कि अमी साहब मुझे भी याद। फिर हमने उसको किताब दी और उसे कहा कि आप जो है ना एक काम करो अल्लाह के वास्ते, बच्चों को जो आप पढ़ाओ ना तो रिसर्च के अंदर या छुट्टी के कोई मौके पे वो तीन लड़के जो आते आप वो तीन और आप मास्टर साहब तीनों मिलकर अगर कभी कभार जो है कलमे का नमाज का मुजाकरा कर ले तो क्या अमी साहब आज से जो है ना हम उसके बारे में सोचेंगे। फिर हम उसको फोन करके भी पूछा तो क्या हमारी उन बच्चों से मुलाकात हुई इस तरीके से।
अल्लाह आपको बहुत बहुत जजाए खैर दे, बहुत बड़ा काम करके आए, बहुत बड़ा काम करके आए, बहुत अच्छा काम करते हैं। बस आप कोशिश ये कर लेते कि जिन जगहों पर तीन तीन मकान थे, दो दो मकान थे, उनको जिस तरह आपकी मौजूदगी में उन्होंने नमाज शुरू कर दी, इसकी तरकीब दे देते भाई हम चले जाएं, उसके बाद भी आप ये चीज चालू रखना, इसकी आपने कोई फिक्र दिलाई थी उनको?
हमने उनसे कहा था कि अगर आप चचा के मकान हो तुम्हारे सब मिलकर एक जगह अगर नमाज का कर ले तो बहुत अच्छा रहे, और इसका अजर भी अल्लाह ज्यादा देंगे। फिर उसको कहते कोई मांगरूल काम करने के लिए जाता तो उसे 1000 रुपया रोज मिलता है, या मेडाप काम करो तो आपको 200 मिलता है, तो आप 1000 के वास्ते मांगरूल दुकान डालते हो, अगर आप लोग घर पे पढ़ोगे तो आपको एक नमाज का सब मिलके पढ़ोगे। तो वो बेचारे कहते कि अमी साहब हमें तो कुछ आता नहीं, आप सीखो। फिर इस तरह उसको जो है तरकीब देते थे।
देखो एक शरीयत का एक मसला ये भी है, मौली साहब लोगों से पूछना कि जिनको कुरान पढ़ना नहीं आता उनसे भी नमाज माफ नहीं है, उनसे भी नमाज माफ नहीं है। अल्लाह ने लिखा जिसको नहीं आता वो कयाम में एक रुकने के बराबर खड़ा रहा, سبحان اللہ سبحان اللہ سبحان اللہ پڑھ سکیں, اتنا قیام کیا اس نے, پھر اتنے ہی رکنے پر اس نے رکو کیا, تو ان کو اس نماز پر بھی کھڑا کر دیں اور ان سے کہیں کہ ابھی تمہیں نہیں آتا تو اتنا تو بول سکتے ہو نا, تو اتنا شروع کر دو اور نماز کو سیکھتے رہنا, نماز سیکھنا چالو کر دو, لیکن اتنا تو کم سے کم شروع کر دو, ہم کسی نہ کسی درجے پر ان کو کھڑا تو کر لیں. علماء سے پوچھیں کہ بھائی جس کو قرآن پڑھنا نہیں آتا وہ کیا کر سکتا ہے, تو وہ مسئلہ بتائیں گے آپ کو. سمجھ رہے نہیں سمجھ رہا بابا, اس کو کسی نہ کسی درجے میں اللہ کے سامنے سر کو ٹیکتا کر دو. کیا آپ نے نہیں پڑھا, جب بندہ ایک بالش سے اللہ کی طرف جاتا ہے تو اللہ کی کتنی رحمت اس کی طرف, دو بالش, اور وہ چل کر جائے گا تو اللہ کی رحمت دوڑ کر, اور دوسرا شیطان کی طاقت وہاں سے ختم ہو جائے گی. کتابوں میں آتا ہے جب آدمی بے نماز ہوتا ہے تو شیطان اس کے پشت پر بیٹھتا ہے اور وہاں سے سوٹ ڈالتا ہے اور اس کو وسوسے میں مبتلا کرتا ہے. اس لیے ہر جگہوں پر, کامن جگہوں پر اذان نماز شروع کرو, اور تعلیم کا اللہ کرے کہ فضائل کی تعلیم کم سے کم وہ کرتے ہو جائیں. آپ نے ان کو فضائل کی کتاب گھروں میں پڑھنے کی ترغیب دی؟
ایک جگہ کے اوپر ہم گئے تھے تو وہاں ملاقات ہوئی, ایک ہی مکان تھا, تو ان کی والدہ الحمدللہ فکر مند تھی, وہ بولی کہ ہم نے جو ہے روزانہ فضائل اعمال بھرنے پڑتی ہوں, اور اس میں سے ان کا ایک لڑکا جو ہے وہ گونگا ہے, جن کی ملاقات ہمارے ساتھیوں سے پہلی جماعتوں میں بھی اقبال بھیا وغیرہ سے بھی ہوئی, اور دو لڑکے.
یہ تو کارگاری ہوئی, جو عرب کر رہی ہے اس کی کارگاری ہوئی ہے نا.
دوسری جگہوں کے اوپر جہاں تھوڑے مانوس ہوئے, ہم نے اسے کہا کہ آپ لوگ جو ہے فضائل اعمال کی کتاب میں سے تعلیم کریں, تو اس کے ذریعے سے تو بولے کتاب نہیں ہے. پھر ہم نے بولا کہ ہم آئندہ انشاءاللہ.
تو آپ مجھے ہمیں کرتے کہ آپ روزانہ مانگول جاتے ہو کمانے کے لیے, تو مانگول میں فلاں جگہ پر ملتی ہے وہاں لے آنا, ایسا کر دیتے تو کیا ہوتا
ہے؟ یہ لوگ اکثر جو ہے ادھر وہیں بستیوں میں کام کرتے, ادھر نہیں آتے, ایک ایک دو دو مکان والے جو ہے.
چلے بہت اچھا, اب اس کی فکر کر رہا ہوں کہ اللہ کرے کہ وہاں یہ سب چیزیں ہو جائے. کتنا پیدل چلے؟
101 کلومیٹر.
101 کلومیٹر, زیادہ سے زیادہ
15 کلومیٹر.
وہاں سے کتنے لوگوں کو لے کر آئے؟
تقریباً 42 کے قریب آئے, جہاں مانوس بستی ہے اس وہاں سے غیر مانوس جو ہے 4 ساتھی تقریباً آئے, اور باقی ساتھیوں سے فون کے اوپر بات ہوئی, الحمد للہ 10-11 ساتھی ہو رہے ہیں.
آپ کے ساتھی سب خوش
ہیں؟
کہاں ہیں آپ کے ساتھی؟ کیا بھائی تم سب خوش ہو؟ ذرا مسکراؤ تو صحیح بھائی. اچھا چلو بہت اچھا, کیا نیت کر کے آئے ہو آپ لوگ؟ ارے آپ کی جماعت میں کیا نیت کی ہے, کیا تاثر ہے آپ کی جماعت کا؟
ہماری جماعت میں تو نیت یہ کی کہ ہم جو ہے 3 دن جو ہے وہ سال کے اندر 3-4 مرتبہ اس طرف لگائیں گے.
اچھا بس 3-4 مرتبہ جاؤ گے؟
دوسرے ہلکے پر پڑتا ہے.
اچھا اگر آپ کو مشورے سے وہ دے دیں
تو جائیں گے انشاءاللہ.
کتنی بار جاؤ گے؟
12 مرتبہ جائیں گے.
ماشاء اللہ بہت اچھی بات, اچھا عظیم, اللہ بہت بہت قبول فرما رہے, بہت بڑا کام کیا آپ نے, اللہ اس کو ذخیر آخر بنا دیا. اچھا تیسری جماعت آتے ہو, چلو آ جاؤ جلدی سے آ جاؤ, ٹائم تھوڑا ہے. ان کو فون کر کے اور لوگوں کو بلاؤ, یہ ٹیچر کو اور ان سب کو, اللہ کرے کو آ جائیں. ہاں بھائی سنا, لگا لو اسی کالر پر, لگتا ہے اور تم جتنے دیر رات میں لگے گا کھٹر پٹر ہوتا رہے گا, اس لیے ڈر لگتا ہے. لگ گیا دیکھو الحمد
للہ. الحمد للہ ہماری جماعت ویراول کی زون کی 3 ساتھی پٹن پہ تھے. ویراول کے
پٹن
ویراول
بھی پٹن ہے
جی.
اچھا پرواز
پٹن,
ایک پٹن ہوئے جہاں کے مفتی عبداللہ صاحب ہیں پٹن.
جی پرواز
چالا.
ہاں 5 ساتھی ویراول کے تھے اور 2 احمد آباد کے, ان بھائی کے نام سال والے تھے.
ہاں
اس میں سے 5 ساتھی 4 مہینے لگائے ہوئے تھے, 1 ساتھی چلڈا لگایا ہوا ہے اور 1 ساتھی پہلی دفعہ چلڈے میں نکلا. داری زون کے اندر ہماری جماعت تھی.
کون سا زون؟
داری زون.
چلو ٹھیک,
وہاں سے پھر جنگل کے اندر ہمارا جانا ہوا.
کتنی بستی آپ کو محنت کے لیے دی گئی تھی؟
ہم کو ٹوٹل بستی دی گئی تھی 33 بستی دی گئی تھی.
اس میں 5 مکان سے زیادہ بستیوں والے کتنے مکان والے کتنے بستیاں تھیں؟
5 سے زیادہ قریب قریب 18 بستی تھی.
ماشاء اللہ. اور اس کے علاوہ ایک مکان سے 5 سے کم والے مکان؟
5 سے کم والے مکان पांच बजती करीब
पांच बजते थे। अब बताओ क्या काम हुआ?
हमारा सफर शुरू हुआ था तो मुलाकात जहाँ पहले जो हुआ था मानस बस्ती थी वहाँ मुलाकात शुरू हुई। उसके बाद में इतने मानस साथी हैं वहाँ से मुलाकात शुरू करी जहाँ बाजगा भी अक्सर जगह पर बाजगा थी।
आपने कितने बस्तियों में कायम किया?
23 बस्ती में।
23 बस्तियों में 23 बस्ती में कितना रुकते थे?
यहाँ काम की शक्ल लग रही थी तो वहाँ 3 दिन कायम किया 2-3 जगह पे, या फिर 2 दिन कायम किया।
तो कैसे तुम्हारे पास 40 दिन में तुमने इतना सारा, 3 दिन में, 3 दिन कितने बस्तियों में कायम किया?
2 बस्तियों में।
2 बस्तियों में 3 दिन 23 में से, तो कितने दिन हो गए? और 21 बस्तियों में 2 दिन तो कितने हो गए?
2 दिन।
हाँ
क्या कितनी बस्ती में? 23 से 19 बस्ती में।
अच्छा जी चलो, तो 43-46 दिन आपने लगाए
इसमें। सिद्धूगढ़ जो है वहाँ से हमारे वेरावल में पहले जमात नहीं बनी थी, 4 साथी जुड़े थे तो 3 दिन कायम वहाँ वेरावल में हुआ था, 2-3 दिन, और 2-3 सिद्धूगढ़ बस्ती में हुआ था।
वहाँ भी शादी पूरे नहीं हुए थे?
नहीं, सिद्धूगढ़
हुआ। 6 दिन के बाद आपकी जमात मुकम्मल
हुई? 3 दिन चलना शुरू किया
फिर? नहीं, मतलब 6 दिन के बाद आपकी जमात मुकम्मल
हुई। जी जी
यही हुआ सर जी।
6 दिन
उन 6 साथियों का एहसास है जो बाद में जुड़े उनको कि हमने इस जमात का कितना नुकसान किया,
जो आके किए रहे थे
लेकिन बाद में आए उनको इसका एहसास हुआ
जी
कि हमारी वजह से जमात इतनी रुकी रही।
जी जी फिक्र कर रहे थे, बार बार कह रहे थे कि हम लेट हो गए, काम जल्दी शुरू हो जाता अच्छा होता।
चलो अच्छा हुआ, बस ये एहसास हुआ वो बहुत बड़ी बात है कि हमारी वजह से पूरी पूरी जमात रुक जाती है ना। चले और
जाना हुआ कर अक्सर बस्ती गिरमानस बस्ती थी। लोग पहले जाते तो कहते कि भाई हम आपसे बात करना नहीं चाहते, हमने वो सीखे हुए, हमें वो जानते, हमारे उलमाए के हमें बताते हैं आप लोग के, तो आप ऐसे कह देते कि भाई आप तो गुस्सा के रसूल हो, बाद ऐसे कह देते कि भाई आप तो ऐसे के नबी क्या है कि नबी को हाजिर नाजिर नहीं मानते। तो हम कहते देखो भाई हमारी बात पहले सुन लीजिए आप, हम क्या कहना चाहते हैं, हमारा मकसद क्या है। तो बोले आप खाजा को नहीं मानते गरीब, ये सब वैसे बहुत सारी बातें कर देते हैं। हम कहते देखो हमारे करीब बैठिए, हम आपको बात कहते हैं, हमारी बात पूरी सुन लो, उसके बाद आपको लगे हम नहीं सुनते थे तो आप कहें ना हमें हम क्या काम करते हैं। अलहमदुल्ला ऐसी ऐसे हमारे 19 बस्ती के अंदर से 3 या 4 जगह जो मानुष जगह थी, 4-5 ऐसे बात दूसरे खस्ता जगह थी, गैर मानुष जगह थी। तो ऐसी बस्ती में जहाँ ज्यादा बस्ती वाले जो मकान थे 500 मकान थे वहाँ जाकर हमने काम की शुरुआत की। 3 दिन कायम करना था तो फिर फजर के बाद निकल जाते 7:30 के करीब, तो 10 बजे तक चलते रहते 1:15 से, कभी 1 किलोमीटर 2 किलोमीटर 3 किलोमीटर यानी करीब करीब 3-3 घंटे चलते मुलाकात की लिए बाहरी व्यवस्था के अंदर जाते। अगर पहले कह दोगे तो हम अल्लाह अल्लाह के रसूल की बात लेके आए हैं, दिन की बात करनी है, तो बोले बात सुनी कि प्यार आका की प्यारी बात करनी, प्यारे नबी का प्यारे दीन की बात लेके आए हैं, तो वहाँ बहुत मुतस्सिर होते थे। बोले कि आप खाजे में खाजा के भी दीवान हैं और गोस्पा की परवान हैं। इस तरह हम बात करने शुरुआत करते थे, फिर बाद में आखिरी में ले जाते थे इनको कि भाई हम तबलीग जमात में से इस काम कर रहे हैं, अब बताइए आप ये काम गलत है या सही है। तो बोले एक आध काम तो बहुत अच्छा अच्छा काम है, आते ऐसी बात तो हुई नहीं। अक्सर जाते पहले केदर के पास, देखो हम घर में बैठ के बात करना चाहते हैं, आपकी मस्तूरात पढ़ने बैठेगी और हम बाहर बैठेंगे। अगर कहीं मस्तूरात सामने आ जाते नहीं तो हम कहते थे उनके घर के मर्दों को आपकी मस्तूरात को पर्दे में बिठा दीजिए, हम सामने बात नहीं करेंगे, हमारे लिए पर्दा है। जैसे होते अल्हम्दुलिल्लाह कहीं घरों में बैठकर शुरुआत ऐसे सिमरा हो जो हमारा दिल लगाता है, तो गेरमान से लगा मस्जिद है वहाँ, हमारी जमात ने वहाँ टेंट डाला था बाहरी विस्तार के अंदर, तो गांव से 1 किलोमीटर दूर करीब था, तो चलना जाते थे। फिर इस मगरिब असर के बाद चले असर में नमाज वहाँ पढ़ते, असर से लेकर इशा तक 9-9:30 बजे तक मुलाकातें करते 3-4 घंटा घर घर आवाज लगाते जैसे गस मुंह में गस करते हैं, और मानुस नहीं थे वो सारे गैर मानुस थे, एक भी मानुस अंदर नहीं थे। घर पर जाकर आवाज लगाते, घर में जाके बात करते 15-20-25 मिनट, फिर चले आते उसे पूछते भाई इस तरह कभी अल्लाह अल्लाह की रसूल बात इस तरह आपके यहाँ हुई है? वो बोले कभी भी ऐसी नहीं हुई है, मुझे आपके घर में रहमत उतरी है, फरिश्ते उतरे, तेरा नबी का नाम लिया गया, ऐसे हमारे घरों में उजागरे होने चाहिए, अल्लाह की बात होनी चाहिए, अल्लाह के रसूल की बात होनी चाहिए। फिर बताते औरतें भी फिर से पीछे पड़ते बैठे, उनको कहते कि भाई आप आटा गूंढ रहे हैं, खावल चावल बना रहे हैं, ऐसे खाना कर रहे हैं, आप ऐसा कर रहे हो तो बिस्मिल्लाह पर क्या पानी डालिए, बिस्मिल्लाह पर तेल डालिए, ऐसे आप चावल बनाइए, आप तेल आपको सब्जी बनाइए, और दुरूद शरीफ पढ़ते पढ़ते आप रोटी बनाइए। तो बोले ये तो बहुत अच्छा काम है, औरत अंदर से कह रही थी, आज तक तो ऐसा काम तो हुआ ही नहीं। اکثر گھروں میں سے ایسی آواز آئی کہ ہمارے گھروں میں اس طرح بات ہوئی نہیں, کبھی اللہ کا نام کر اللہ کا رسول اب چرچا ہوئے ہی نہیں, کہ ہمارے گھروں میں اب چرچا کر, آپ گھروں چرچا کرو. اگر سنت طریقے اس طرح سے زندہ کرو کہ بھائی پانی پینا ہے تو اپنے گھروں میں چرچا کرو, بسم اللہ کر کے پانی پیو, پھر آقا صلی اللہ علیہ وسلم کی یہ سنت ہے, اس طرح کہہ کے پانی پیا کرو گھروں میں, سنت ملا کرو. بڑے خوش ہوتے تھے اس طرح تو, کہ بولے ہمیں لوگ بہت دیکھاتے تھے, ہمیں تو لوگ کہتے تھے کہ ماننے والے ہی نہیں ہے, نبی کو نہیں مانتے, نبی گستاخ ہے. اکثر جگہ پر ایسا ہی ہوا ہے کہ لوگ پہلے سے منع کر دیتے تھے, یعنی کہ بہت غصے میں آتے تھے. کئی جگہ پہ بات کرتے ہو تو ایک آدھا آدمی کہ آپ تو گستاخ ہے رسول, ہم آپ کی بات نہیں سنیں گے, آپ کیوں بہکا رہے ہو ہمیں, ہم ہمارے بلانے کے بلاس میں پھر کے بلاتے ہیں. ہم کہتے دیکھو ہماری بات سن لو, آپ کو غلط لگے تو ہمیں نکال دینا, اگر غلط نہ لگے تو آپ کہہ دینا کہ بات کام صحیح ہے, ہم آپ کو جگہ دیجیے. اکثر جگہ پر ایسا ہوا کہ ہماری رہبری کروائی ان لوگوں نے, جو ہم نکالنے والے شروعات میں گئے کہ آپ ہمارے گاؤں سے نکل جاؤ, ایسی جگہ ایسی بہت ساری جگہ تھی کہ آپ نکل جاؤ کہ بات سنیں گے نہیں. پھر دوسری دفعہ گئے, ان سے آگے جا کے بات کری تو وہی رہبر بھی بنے, وہ گھر گھر کے ان کی ملاقاتیں کروائی. ایک دکان پہ گئے تو ایسے کھڑے تھے, لوگوں نے نکال دیا چلے جاؤ. دوسری دفعہ جانے جانا ہوا تو اس سے ملاقات کی, 15-20 منٹ اس سے بات کری, وہ متاثر ہوا, اسے کہا کہ بھائی دیکھو یہ کام ہے اللہ اللہ کا نبی کا کام ہے, اب بتاؤ آپ ہی بتائیے یہ غلط کام ہے کیا. تو کہیں بالکل صحیح کام ہے, اس لوگوں کو صحیح راستے میں لانے کا کام ہے, ہمیں بہت دیکھا گیا ہے.
آپ حضرت نے دیکھا دو باتیں, ایک تو ماشاءاللہ جن کو غیر مانوس سمجھ رہے تھے وہ ان لوگوں نے ہماری باتیں سنی شروع میں, اب بیچارے اس مجمع کا کوئی قصور نہیں ہے کیونکہ ان کو غلط سمجھایا گیا ہے. جب جیسے ہی صحیح سمجھایا گیا تو وہ خود ہی کہنے لگے کہ بھائی ہم کو بہکایا گیا تھا اور ہمیں غلط بات سمجھائی گئی تھی. اس کا مطلب یہ ہے کہ اس مجمع کا کوئی قصور نہیں, غلط سمجھانے والوں کا قصور ہے. اور ہم گئے تو بھائی ظاہر بات ہے کہ ان کو غلط بات سمجھائی تھی تو یہی کہیں گے, اگر آپ کو کوئی کہہ دے کہ یہ نبی کو نہیں مانتا تو آپ اس سے پیار کرو گے, لیکن جب وہ سمجھ جائے گا کہ نہیں تو ایسا نہیں ہے تو پھر وہ پیار کرے گا. تو ہم ان بستیوں کو غیر مانوس سمجھ کر چھوڑ دیتے ہیں. دیکھا انہوں نے سنایا, پھر دوبارہ گئے تو انہوں نے رہبری کی اور انہوں نے خود اچھے برے کو سمجھا, تو پھر کمی کہاں رہ جاتی ہے؟ ارے بولو کمی کہاں رہ جاتی ہے؟ ہمارے جانے میں کمی رہ جاتی ہے. اگر ہم اسی طرح اگر جاتے رہیں تو یہ سارے دلدل سے باہر آ جائیں گے, اور خدا نہ کرے اگر ہمارا آنا جانا نہیں ہوا بیچارے اسی حال میں دنیا سے چلے جائیں گے. تو کیا آپ اس پر راضی ہو کہ ایک مسلمان اسی حال میں دنیا سے چلا جائے؟ ارے بولو آپ راضی ہو تو پھر کیا کرنا چاہیے؟ ارے بولو جانا جانا چاہیے. اللہ جزائے خیر دے. تو آپ کے وہاں جن دیہاتوں میں آپ نے سب جگہ ان کی مسجدیں تھی, آپ حضرات نے پھر قیام کہاں کیا؟
ہم نے چار جگہ ٹینٹ ڈالا ہوا ہے, دو تین جگہ عبادت گاہ میں رہے تھے, اور اکثر یہ جو واری استر ہوتا ہے نا, واری استر میں مکانات تھے, وہاں پہ تھیڑ تھے, وہاں جو مقامی واری استر میں دور دور بستیاں رہتے, واری استر دور بستیاں تھیں.
ٹینٹ میں ٹھہرتے تھے کیسا لگتا تھا؟
ایسا دیکھے اس طرح
دنیا میں بہت سارے لوگ ٹینٹ میں ٹھہرتے ہیں, یہ خانہ بدوش روڈ پر ہوتے ہیں وہ کس میں ٹھہرتے ہیں؟ ارے بولو یہ مالداری لوگ روڈ پر ٹھہرتے ہیں کس میں ٹھہرتے ہیں؟ اچھا پکنک پر جو گھومنے جاتے ہیں وہ کہاں کس میں ٹھہرتے ہیں؟ ارے بولو ٹینٹ میں. لیکن ہماری نسبت بدل گئی, ہماری نسبت کس پر تھی؟ اللہ کی نسبت پر. ٹینٹ پر تو دنیا میں بہت سارے لوگ ٹھہرتے ہیں, اسپیشل جنگلوں میں جاتے ہیں, وہ سمندر کے کناروں پر جاتے ہیں, وہ پہاڑوں پر جاتے ہیں, وہ اور یہ دھندے میں لوگ نکلتے ہیں, ہائی وے پر نکلو گے ٹینٹ ڈالے ہوئے ہیں, بولو ہوتے نہیں ہوتے, وہ سب خیموں میں ٹھہرتے ہیں. لیکن ہماری نسبت یہ بدل گئی کہ ہمارا ٹھہرنا اللہ کے لیے ہوا ہے. کس کے لیے؟ اور اللہ کے لیے ٹھہرنے کی ہر چیز پر اجر ہے. اللہ کے لیے ٹھہرنا, پتھر ہے بیت الخلا میں لگ جائے تو بے قیمت ہو جاتا ہے, وہی مسجد میں لگ جائے تو نسبت بدل گئی, پتھر وہی تھا تو ٹھہرنا مقدر میں ہمارا تھا ہی, چلنا تھا ہی, لیکن نسبت بدل گئی تو آپ کے ان ساری چیزوں پر آپ کو اجر ملا. کیا ملا؟ آپ آن ڈیوٹی تھے. کیا تھے؟ آن ڈیوٹی جو ہوتا ہے نا اس کا چارج چڑھتا رہتا ہے. اللہ بھائی آن ڈیوٹی جو ہوگا وہ کس کا کیا ہوگا؟ وہ چائے پیے گا اس میں بھی چارج چڑھے گا, وہ ٹوائلٹ جائے گا تو بھی چارج چڑھے گا, کیونکہ آن ڈیوٹی ہے. تو آپ کون تھے؟ آن ڈیوٹی. تو آپ کے تو چارج چڑھ گیا, اللہ اس سے قبول فرماوے. تو ساری مسجدوں میں وہاں ساری جگہ پر اذان نماز مسجدیں تھیں,
अक्सर जगह
कुछ लोग आपके साथ अमल में शरीक हुए नमाज में या तालीम में या और किसी में?
अक्सर गए तो हम मानुस भाई के पास गए तो कहते हम आपके साथ में नहीं आएंगे, हमारे गांव वाले हमारे बस्ती वाले हमारे रिश्तेदार हमसे दूर
कर जाएंगे। आपने किसी को खाने पर बुलाया?
जी अक्सर खाने को अक्सर पहले जाते तो फिर बात करने पर उनको दावत देते हमारे साथ आके खाना खाइए बैठिए देखिए हम क्या कर रहे हैं कैसे मेहनत कर रहे हैं क्या सीख रहे हैं। बोले कि आपके साथ हम आएंगे भी नहीं तो ये लोग हमारे से दूर हो जाएंगे, फिर हमसे बात भी करेंगे नहीं, हमसे रिश्ते भी रखेंगे नहीं, असल तो आप तो हमारे मेहमान हो हम आपको खिलाते हैं लेकिन ये गांव वाले हमसे दूर हो जाएंगे हमारे रिश्तेदार हमसे दूर हो जाएंगे तो खाने के कोई नहीं आते सिर्फ एक ही साथ एक दफा खाने आए।
उनके बच्चों को चॉकलेट वॉकलेट दिए
अक्सर जगह
लेकर गए
जगह पर चॉकलेट दी
आपकी जमात लेकर गए थे कुछ चॉकलेट
वॉकलेट साथी हमें दुकान पर जाते जहाँ
से पूछ रहा हूँ एक नंबर से लेकर गए थे बच्चों को कुछ खिलाया पिलाया।
हाँ जी दो नंबर जमात
खिलाते थे कि वापस लेकर आए? अच्छा हाँ ये बड़ी बात है आदमी एहसान का गुलाम हो जाता है। किसका गुलाम हो जाता है? अल मर ओ अब्दुल एहसान। जहाँ लोग बात ना सुनते हों वहाँ जगह बनाने की जो जगह हो बना बात करने की जगह बनाने के लिए बड़ा रास्ता जो है वो क्या है उस पर एहसान करो दस्तरखान इकराम हाँ उससे बड़े काम हो जाते हैं। हमारे नबी सलाम की एक बहन थी उसका नाम था शीमा लेकिन वो दूध रजाई बहन थी वो होते हैं ना रजाई बहन तो वो बहुत जलाली थी बहुत जलाली। मक्के में रहती थी तो मक्के के लोगों ने उसको ताने दिए तेरा भाई तो जो था ना वो तो ऐसा हो गया बदल गया इस तरह से बातें की तो वो अपनी सहेलियों के साथ उसको हैरत आई और हुजूर से मिलने के लिए गई भाई को देखेंगे कैसा हो गया यूं। तो जब वो मिलने आई तो मदीने के बाहर खड़े थे वो काफिला पहुंचा तो सहाबी मिले कौन हो कहिए हम मक्के की औरतें हैं आप कौन हो कहिए मैं तुम्हारे नबी की बहन हूँ। नबी की तो कोई बहन है नहीं ये कौन सी बहन आ गई? तो उसने कहा जाओ तुम्हारे नबी से जाकर कहो कि तुम्हारी बहन मिल जाएगी। तो हमारे नबी अलैहिस्सलाम को जाकर कहा तो हमारे नबी अलैहिस्सलाम ने सुना कि शीमा आई है एकदम मस्जिद से बाहर आए और उनका इस्तकबाल किया और बहुत वक्त से लेकर गए मस्जिद में ले गए कहाँ ले गए मस्जिद में लेकर गए और अपना रुमाल मुबारक बिछाया और उस पर बिठा दिया और फिर उसके बाद तबलीग की बातें नहीं की। ये आपने जो कहा ना हमने वो बात शुरू की और ये कोशिश ये करने की कि पहले उनको मानूस करने का। रात मौलाना ने वहां बयान किया था कल वहां रवानगी के बाद में कि मोमिन कैसा होता है जो दोस्ती करता है या अलफ वही उलफ वो दो दिल को जीतता है ला खैर फीमन ला या अलफ वला युलफ उसमें कोई भलाई नहीं जो दिल जीतना न सीखे। मोमिन वो होता है जो दिल जिता भी देता है और दिल जीत भी लेता है दोस्ती करता भी है और दोस्ती करवाता भी है। तो उसने उनसे कोई तबलीग की बात नहीं की मैं अल्लाह का नबी हूँ कोई बात नहीं की खैर खैर पूछते रहे बचपन की बातें हैं आपकी कैसा है ऐसा ऐसा बचपन लेकिन अभी भी बहन फ्री नहीं हो रही जो फ्री कर रहा था वो नहीं हो रही। तो उनको कहने लगे वो बहन तुझे याद है अपने बचपन में बकरियां चराने साथ में जाते थे दाई हलीमा के वहां थे ना तो साथ में जाते थे तू कभी मुझे घोड़ा बनाती थी कभी मैं तुझे घोड़ा बनाते था कभी तू मुझे पछाड़ देती थी कभी मैं तुझे वो बचपन की बातें ताकि क्या हो जाए हेलो बोलो तो सही मानूस हो जाए। फिर अपनी आस्तीन चढ़ाई और कहा बहन तुझे याद है तूने मुझे काट लिया था वो बचपन की ऐसी याद है खेलते खेलते वो बातें इतनी याद दिलाई कि बहन फ्री हो गई कोई तबलीग की बात नहीं की। फिर अपने घर वालों से कहलवाया कि देखो मेरी बहन आई है उसका इकराम करो कुछ वापस जा रही है तो हुजूर के सारे घर वालों ने इकराम किया उनका हदिये दिए। मदीने वालों ने देखा कि नबी की बहन का इतना इकराम हो रहा है तो सारे मदीने वाले हदिये लेकर आए और सारे मदीने वालों ने इकराम किया। जब सारे मदीने वालों ने इकराम किया तो बहन वहां से उठने लगी तो कहने लगी कि अल्लाह के नबी अलैहिस्सलाम मुझे कलमा पढ़ा दो मैं अब आपकी बहन नहीं आपकी बांदी और गुलाम हूँ। अल्लाह के नबी अलैहिस्सलाम ने कलमा पढ़ाया ये सारा जो जख्मी किया किससे किया उसका दिल जो जीता किससे जीता कोई बयान नहीं किया इकराम से किया। जब उसको रवाना करने के लिए गए तो अल्लाह के नबी अलैहिस्सलाम तो उसको ऊंटनी पर बिठाया और वो पैदल चल रहे हैं और नकेल पकड़ी हुई है तो कह रहे हुजूर अब ये नहीं हो सकता भाई अब ये नहीं हो सकता कि मैं ऊपर बैठो और आप नीचे बैठो पैदल चलो ये नहीं हो सकता। तो अल्लाह के नबी सलाम कहने लगे बहन तुम्हारा क्या बिगड़ जाएगा तेरे भाई को अल्लाह ये दे दे तेरे भाई को अल्लाह ये दे दे और ये फजाइल सुनाते सुनाते पैदल छोड़ने जा रहे हैं। जब मक्के पहुंची है तो मक्के वालों ने पूछा कैसा था तेरा भाई तो कहने लगी मेरा भाई ऐसा ऊंटनी से उतरने से पहले लोग इस्लाम में दाखिल हुए। तो ये बहुत बड़ा रास्ता है लोगों के दिलों के जीतने का।
इसलिए हम कोशिश करें कि इन देहात वालों को एहसान करें। अरबी में हमारे वहां पढ़ाया जाता है अरमल अल मर अब्दुल एहसान, आदमी एहसान का गुलाम होता है, तो हर एक पर एहसान करें। इसीलिए कहते हैं बच्चों पर टॉफी लेकर जाएं, उन जिन घरों में मुलाकात में गए अरे भाई किलो लेकर केले लेकर चले जाओ, एक किलो केले 10-15 रुपए के होंगे लेकिन काम हो जाएगा। अरे समझ रहे नहीं समझ, उससे बात करने की जगह बन जाती है। करेंगे फिक्र इंशाल्लाह। कितना पैदल चले?
पैदल चले हम 54 किलोमीटर।
माशाल्लाह ज्यादा से ज्यादा
12.5।
हमारे साल वाले मौली साहब
जी
खुश थे?
जी खुश।
अच्छा क्या मौली साहब मजा आया? चलो बहुत अच्छी बात।
ऐसे
कोई बस्ती में दीनी कलमा में आता हो ऐसे मुसलमान भी मिले?
ऐसे तो बहुत सारे मिले, अभी कल भी मिले, कलमा नहीं आ रहा था, 23 साल का लड़का मिला था, ऐसे तो करीब 7 वीं से जैसे कलमा दोहराया गया है,
सही कराया,
सही कराया ने बात, तो ऐसे तो बिल्कुल कलमा ही नहीं आता था।
बड़ी बात हो जाती है। कल हम एक जवान की जमात ने कर्जदारी सुनाई, एक गांव में गए तो बड़ी अम्मा थी तो उनको कलमा नहीं आ रहा था, तो जवान की जमात में उनके घर में बेटी थी, उसको पर्दे में अम्मा को सिखाया तो बेटी सुनती रही कि बुढ़ी औरत है चारपाई पर, तो घर के लोगों ने कहा हमको कलमा आ गया, तो वो जमात निकलते निकलते कहने लगी देखो अम्मा को सिखा देना, ठीक है बहुत अच्छा। वो जमात की वापसी हो गई। फिर दूसरे हफ्ते जैसे उन्होंने कहा हम देहातों में जाकर काम करेंगे, आइंदा पूरा साल जाएंगे देहात। कितने महीने? 12 महीने। तो उन्होंने कहा हम भी जाएंगे, तो वो पहले हफ्ते पहुंच गए वहां जमात के साथी, तो कहा उस घर की मुलाकात में गए तो घर वाले शोक मना रहे थे, अरे भाई क्या हुआ? को अम्मा का इंतकाल हो गया। अच्छा, लेकिन वो बच्चे ने सुनाया लेकिन बाबा जी वो जो तुम सिखा कर गए थे वो पढ़ते पढ़ते चले गए, कमाई हो गई। बाबा जी वो आप जो सिखा कर गए थे ना अम्मा, वो पढ़ते पढ़ते चले गए, काम हो गया, काम हो गया। ये होता है कि कलमा सही कराना, कलमा ठीक कराना है ना, अगर उसके दिल में कहीं कलमे का एक जर्रा भी है अल्लाह उसको भी निकाल कर लाएंगे। ये कलमा भारी है कयामत के दिन, एक तराजू के पलड़े में सारी दुनिया और कायनात को रख दो और एक तराजू के पलड़े में करो कलमा, तो कलमे वाला पलड़ा झुक जाएगा। इसको हम मामूली चीज न समझे। माशाल्लाह बड़ी बात की, अपने 60 आदमियों का कलमा सही कराया,
उसमें
सबको करवाते रहना इंशाल्लाह।
बात को बिल्कुल कलमा नहीं आ रहा था, कलमा मुंह पे चल भी नहीं रहा था, अल्फाज भी नहीं आ रहे थे। कल ही एक बात करें, करीब विरावल की बस्ती गोविंदपुरा के निवारी के अंदर है, 57 साल का आदमी था, ला इलाहा इल्लल्लाह पढ़ते पढ़ते वही आगे पढ़ता ही नहीं था, तो बोले कि मेरी जबान छोड़ जाती है ऐसा बताया। ऐसे नौजवान बहुत सारे मिले जिनको कलमा पढ़ा नहीं, पूछते भाई कितने समय से आपने कलमा नहीं पढ़ा, तो बोले कि कलमा चढ़ा ही नहीं मुंह पे, बोले महीने हो गए। फिर छोटे बच्चे जो पढ़ने आते उसको आते कलमा सिखाता, मैं हमारे साथी कलमा सिखाते कि भाई कलमा, वो बच्चे फौरन पढ़ लेते थे, फिर कहते कि आपके अब्बी को आपके अम्मी को आप रात को सोने के वक्त कलमा पढ़ा के सुलाना, सुबह उठो तो पहले इनको कलमा पढ़ाना, तो किसी आंख में पानी आया करते थे, तो कहते थे कि इतना अच्छा काम है। ऐसे बहुत सारे लोग मिले तो बगैर कलमे की जिंदगी गुजार रहे, कलमा उन्होंने बोला कहीं महीनों से नहीं पढ़ा हमने, आपके जमात क्या नियत करके आई है? हम जमात इस नियत करके इंशाल्लाह हमारे जमात के अपने दिन दिन में जाकर पड़ाव डालेंगे, वहाँ 2-3 दिन का अल्लाह करेगा इंशाल्लाह, पूरी जमात में तशरीफ रखते हैं। आ जाए बच्चों फिर जमात आ जाए। ये हमारे भाई कहाँ जा रहे हैं? अगर सख्त तकाजा ना हो तो अच्छी बात, फारे होकर फिर आ जाना। नहीं वो उधर माकूल है, वो उधर माकूल है, फिर आ जाएंगे इंशाल्लाह। अच्छा ये दूसरे भाई कहाँ जा रहे हैं? अच्छा देखो ठंडी में एक बात बताऊँ आपको, पेशाब न लगती हो तो कैसा लगता है पता है? पेशाब सी लगी है पेशाब। कल एक मौली साहब मुझे कह रहे थे मौली साहब ये ठंडी के जमाने में जितनी बार जाओ इतनी देर इतनी मरतबा पेशाब होती है, और जितनी बार सोचो इतनी देर इतनी मरतबा ऐसा लगता है पेशाब लगी है। समझ रहे बात आप? वो लगी नहीं होती पर ऐसा लगता है, तो जरा समझ रहे बात आप है ना। चलो
अस्सलामुअलैकुम
वरहमतुल्लाह। वालेकुम अस्सलाम वरहमतुल्लाह।
अल्हम्दुलिल्लाह हमारी जमात जयपुर और जूनागढ़ के अतराफ के अंदर चली।
मेहमा हो?
नहीं सैयद।
सैयद सैयद ज्यादा फिरेंगे फिर तो अल्लाह पलटा खिला ही देगा। आले रसूल हसनी हो हुसैनी हो?
हसनी।
हसन माशाल्लाह वाह भाई वाह,
आले रसूल फिरेगी फिर तो काम हो जाएगा। चले
चार माह वाले साथी आठ है, आठ थे वो।
साथी थे कुल
कुल बारह
बारह
जी, आठ साथी चार माह वाले थे। कुल गांव जो है अतराफ में वो साठ है, जिसमें अल्हम्दुलिल्लाह काम 58 गांव में हुआ और कुल कयाम 21 हुए, जिसमें से पांच जगह मस्जिद में कयाम हुआ और बाकी तमाम जगहों के ऊपर घर पर खेत पर या कारखाने में बाकी गांव के अंदर। 58 गांव में से पांच गांव ऐसे थे कि जिसमें 17 गांव ऐसे थे जिसमें पांच से कम घर है और 41 गांव ऐसे थे कि जिसमें पांच से ज्यादा घर है, जिसमें से 33 बस्तियां ऐसी थी कि जिसमें मस्जिदें हैं लेकिन गैर मानुस है तमाम। इसके अलावा शहर के 6 ऐसे इलाकों में गैर मानुस इलाकों में काम हुआ जो शहर से वैसे लगे हुए लेकिन वहां पर मस्जिदवार जमात नहीं है, जिसमें से कुल मुलाकात गांव में 605 मुलाकातें हुई और बाकी ये जो गैर मानुस इलाके उनमें 305 दूसरी मुलाकातें हुई अलग। इसमें से अल्हम्दुलिल्लाह 41 साथियों ने साथ दिया और मस्जिद के अंदर भी अल्हम्दुलिल्लाह साथी की तमाम जो है मस्जिदों के अंदर 28 मस्जिदों के अंदर अल्हम्दुलिल्लाह साथियों ने नमाज पढ़ी, नमाज पढ़ के वहां के जो साथी जो उनसे मुलाकातें हुई। इनके अलावा दूसरी ऐसी बस्तियां जहां मस्जिदें नहीं थी तो वहां भी अल्हम्दुलिल्लाह मुलाकात में जाना हुआ और ये कोशिश की कि एक वक्त की नमाज वहां पर मिले ताकि नमाज का मुकम्मल तरीका उनके सामने आए, वुजू वगैरह नमाज है। ऐसे 27 घरों के अंदर अल्हम्दुलिल्लाह अलग अलग बस्तियों में 27 अलग अलग बस्तियों में घरों पर नमाज है और अल्हम्दुलिल्लाह 30 लोगों ने साथ में नमाज पढ़ी मस्जिद के
अलावा।
मुलाकातों में अल्हम्दुलिल्लाह अइम्मा से मुस्तकिल तौर पर मुलाकात की और अक्सर मुखालिफ जहन के थे लेकिन अल्हम्दुलिल्लाह उनसे ये बात हुई कि कैसे मस्जिदों के अंदर और साथियों को नमाजियों को बढ़ाया जाए और मकतब की खुसूसी तो खास तौर पर जो है वो फिक्र भी लगी।
मुसलमानों के हालात कैसे हैं?
अक्सर जो छोटी बस्तियां हैं जहां एक दो घर है तीन घर है वहां तो हालात ये है कि कई सारों को कलीमे अल्हम्दुलिल्लाह इससे पहले जमातें चली है तो कलीमे अल्हम्दुलिल्लाह याद है ये अल्लाह का शुक्र है, बाकी नमाज से अक्सर बस्तियां जो दूर है और जो बड़ी बस्तियां भी हैं जहां पर बाज बस्तियां ऐसी भी हैं कि जिसमें 150 घर 180 घर 250 300 घर भी हैं लेकिन मस्जिदों के अंदर 5-7 नमाजी होते हैं तो मुस्तकिल तौर पर अइम्मा को भी इसकी फिक्र दिलाए और वहां से जो मुलाकातें हुई इसमें भी खास तौर पर ईमान और नमाज के ऊपर ही खास तौर पर बात हुई और बच्चों के पढ़ाने के ऊपर खास तौर पर बात हुई और खुद भी कुछ नमाज को और नमाज के लवाई का और दूसरी जो चीजें उन तमाम सीखने के मुतालिक बातचीत हुई अल्हम्दुलिल्लाह। सर जगह
आपको जो सुना उन्होंने सुना दो, मैं आपको कुछ नहीं पूछ रहा हूँ इसलिए कि आप सैयद हैं, सुनाओ जो सुनाना हो।
बाकी मुलाकात की तरतीब ये होती थी कि अक्सर साथी जाते थे कई जगह पर अगर कोई पहचान या किसी की कोई रिश्तेदारी है तो उनके घर पर जाकर तो मुस्तकिल तौर पर बात होती थी दिन की और जमात में निकले हैं इस तरह से बात होती थी और उनके जरिए से फिर दूसरे घरों की मालूमात लेकर वहां पर जाते थे और जहां पर कोई ताल्लुक नहीं होता था तो वहां पर भी अल्हम्दुलिल्लाह साथी पैदल जो निकलते थे और तस्बीहात के साथ अल्हम्दुलिल्लाह जाते थे जहां पर जो भी मुसलमान भाई मिल गया, किसी दुकानों के ऊपर जाते थे कोई चीज लेने के बहाने से और इस तरीके से अल्हम्दुलिल्लाह मुलाकात हुई। अक्सर बस्तियां जो है बड़ी तो हैं लेकिन अक्सर गैर मानुस है और मुखालिफ भी है तो इस वजह से जहां जहां पर जाना हुआ अल्हम्दुलिल्लाह जितनी हो सके उतनी मुलाकातें हुई लेकिन फिर भी एक बहुत बड़ा हिस्सा बाकी ऐसा रहा कि जिनसे मुलाकात नहीं हुई, खुसूसन वो बस्तियां जहां पर बहुत ज्यादा मकानात हैं और मुखालिफत भी थोड़ी शदीद है, इसकी वजह से जितनी हो सके उतनी मुलाकातें हुई वरना बस्तियां ऐसी बाकी भी रही बड़ी बस्तियां खासतौर पर इसमें मुलाकातें कम हैं। बाकी अल्हम्दुलिल्लाह जहां पर कम मकानात हैं 5 से कम है वहां पर अल्हम्दुलिल्लाह मुकम्मल मुलाकातें हुई, कहीं कहीं जगह पर 10-15 मकान आ गए वहां पर भी अल्हम्दुलिल्लाह 80-90% अल्हम्दुलिल्लाह मुलाकातें हुई, कोई कोई एक दो साथी किसी से मुलाकात नहीं हुई ऐसा हो, बाकी बड़ी बस्तियों के अंदर जितनी जितनी मुलाकातें हो सकी अल्हम्दुलिल्लाह साथियों ने कोशिश की लेकिन ये इस खास तौर पर की कि हर हर इलाके के अंदर कम अज कम तस्बीहात पढ़ते हुए साथी का गुजर वहां से हो और जितने साथी मिल जाते थे मुसलमान 2-3 दिन तक वहां मेहनत करते थे बड़ी बस्तियों में खास तौर पर तो वहां पर जितने मुसलमान 3 दिन में अलग अलग जोड़ियां बदल बदल कर जितने भी मिलते थे अल्हम्दुलिल्लाह मुलाकातें करते थे। इसके अलावा कुल 42 किलोमीटर पैदल चले, ज्यादा से ज्यादा 7 किलोमीटर पैदल चले।
अल्लाह बहुत चले।
और कयाम में 4 जगह पर मैंने कयाम किए, जिसमें अल्हम्दुलिल्लाह एक कयाम कामयाब रहा, बाकी 2 कयाम कामयाब रहे, लेकिन बाकी 2 जगह पर जो है, बाकी 3 जगहों पर, 2 जगहों पर 6 घंटे रुकना हुआ और वहां से फिर हालत की वजह से निकलना हुआ, और एक जगह पर 3 घंटे वहां पर ठहरना हुआ। बस
मैं आपको नहीं कह रहा हूँ जाओ, आपका काम पूरा हो गया तो आप जाइए, ठीक है? अच्छा, बड़ी बात है, अल्लाह रास वाले सैयद बड़े काबिल एहतराम होते हैं, उनका हमसे दिल नहीं दुखना चाहिए, कोई तो बात पूछने में नागवारी गुजर जाती है। अच्छा, बस शुक्र। जुनैद बगदादी का नाम सुना है आपने, सैयद कैसे होते हैं वो सुनाओ। मुझे तो और अब काम करना था, लेकिन अब ये भी सुना दो, हमारे नबी का खानदान दुनिया में सबसे ज्यादा मजलूम खानदान है, पहले दिन से करबला से ही उनके ऊपर हालात हैं, सबसे ज्यादा हालात हमारे नबी के खानदान पर, 72 लोग एक साथ, उसमें 16 आले रसूल थे, 72 के काफले में 16 आले रसूल थे। सैयद ताइफा जुनैद बगदादी का नाम सुना है आप लोगों ने, वो कौन थे? वो बड़े पहलवान आदमी थे, बादशाह के खुसूसी पहलवान थे, खुसूसी पहलवान। बादशाह ने एक बार ऐलान किया कि आज हमारे पहलवान से अगर कोई मुकाबला करेगा तो हम उसको ये चीज इनाम में देंगे, ऐलान। उसका कोई मुकाबला ही नहीं कर सकता था, तो बड़े पहलवान आदमी थे। तो तारीख क्या हो गई, एक छोटा सा दुबला पतला लड़का आया और उसने कहा कि मैं बादशाह के पहलवान से मुकाबला करूंगा। तो दुनिया हैरान हो गई कि ये क्या बच्चा पहलवानी करेगा, ये क्या जुनैद को क्या हरा देगा ऐसा। तो तारीख तय हो गई और सब लोग मैदान में जमा हो गए कि क्या हशर बनता है। तो जब मैदान में उतरते हैं तो पछाड़ना बाद में होता है, पहले पहलवान एक दूसरे से मिलते हैं, अलग सेलेक्ट करते हैं। तो दोनों की अलग सेलेक्ट हुई, कुश्ती शुरू हुई, और कुश्ती शुरू होते ही थोड़ी देर हुई, थोड़ी देर बाथा हुई, जुनैद पटख गए और वो जवान था वो उनके सीने पर चढ़ गया, चीखें निकल गई लोगों की, ये क्या हो गया, चीखें निकल गई लोगों की कि ये क्या हो गया कि बादशाह का पहलवान पछड़ गया। और वो पछड़ा भी किसने, पछड़ा किसने, एक दुबले पतले छोटे लड़के ने पछड़ा है, ये क्या मसला हो गया। तो परेशान हो गए सब लोग, चीखें लोगों के निकल गई, बादशाह को विश्वास नहीं आया कि दोबारा लड़ा जाएगा। दोबारा कुश्ती चली, दोबारा पछड़ गया वो, जिन्हें पछड़ गए और वो ऊपर सीने पर बैठ गया, और बड़ा इनाम लड़के को मिला, और पूरा शहर बगदाद जमा था, और बड़ा इनाम उसको मिला और वो वापस चला गया। जब फंक्शन पूरा हो गया तो जुनैद रहमतुल्लाह अलैह से बादशाह सलामत पूछे, जुनैद बता राज क्या है, मसला क्या है? कजी बात कुछ भी नहीं, जब मैदान में वो मेरे सामने आया तो उसने मुझे, जब मुलाकात की तो उसने मुझे कान में कहा कि जुनैद मैं तुम्हारा मुकाबला नहीं कर सकता, लेकिन मैं मजबूर हूं, मैं सैयदजादा हूं, मैं मजबूर हूं और सैयदजादा हूं, घरेलू हालात खराब है, इसलिए मुकाबले में आया हूं, मेरी रियायत कर लेना। कजी परवाह न करना, कहा बस सैयदजादे की वजह से मैं पछड़ गया और वो मेरे सीने पर बैठ गए, तो अपनी पूरी ताकत हार मान गए। रात को अल्लाह के नबी अलैहिस्सलाम के ख्वाब में ज़ियारत हुई और कहा, तूने मेरी 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 नस्ल की परवाह की है, आज ही तुमको सैयदु ताइफा सारे औलिया का सरदार बनाया जाता है। तो उसी रात वो पहलवान क्या बन गए, सारे वलियों के बुजुर्गों के सरदार बना दिए गए। वो थे कौन, वो थे पहलवान, लेकिन सैयद ज़ादे की कदर, और सैयद ज़ादों में ज्यादा तहकीक ना करो कि सैयद है कि नहीं है, लोग बहुत तहकीक करते हैं कि पता नहीं सैयद है कि नहीं है। एक मरतबा एक जगह दुकार पड़ा तो लोग हिजरत करके इधर उधर गए, तो एक खातून हिजरत करके अपने बच्चों के साथ गई, वहां मुसलमान बालदार था, तो उसके पास जाकर कहा कि भाई
मैं इस तरह हूँ, सैयदजादी हूँ और हालात की वजह से अपने घर से निकल कर यहाँ आई हूँ, मुझे आसरा दे दो, मेरे साथ मेरी बच्चियां हैं। तो वो मुसलमान कहने लगा कि हमें क्या पता कि तो सैयदजादी है, तेरे पास क्या प्रूफ है, तेरे पास क्या सनद है। तो उसने आसरा नहीं दिया। किसी ने कहा कि यहाँ एक ईसाई रहता है, वो भी बड़ा मालदार है, बड़ा सखी है। तो उसके दरवाजे पर गई कि मैं सैयदजादी हूँ, आसरे की जरूरत है, मुझे पनाह की जरूरत है, पनाह दे दो। तो उसने पनाह दे दी, उसने पनाह दे दी। रात में उस मुसलमान को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई कि जन्नत है और बड़ा महल है और ये और ये। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा, वो आदमी अंदर जाना चाह रहा था, अंदर जाना चाह रहा था, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसको रोक दिया। तो पूछा क्यों, कि एक मुसलमान का है। तो उसने कहा मैं भी मुसलमान हूँ। तो हुज़ूर ने फरमाया कि तेरे मुसलमान होने की क्या दलील है कि तू मुसलमान है। वो सुबह में उठा हड़बड़ाया हुआ और अपने उस लड़की को ढूंढने के लिए गया कि वो कहाँ गई हुई। तो ढूंढते ढूंढते पता चला कि वो फलां ईसाई के घर पर गई है। तो वो वहां पहुंचा और कहा कि भाई हमारे कुछ रात को मेहमान थे जो आपके वहां आए हैं। कहा जी आए हैं, तो वो मेहमान में लेने आया हूँ। तो उसने कहा कि नहीं, वो तो मेरे, मैंने उनको पनाह दी है, मेरे घर रहेंगे। कहा नहीं, वो मुसलमान है तो ईसाई है, इसलिए ना वो मेरे घर रहेंगे। तो मैंने उनको पनाह दी है, मैं वापस नहीं कर सकता हूँ। तो उसने ऑफर किया कि मैं इतने पैसे दे रहा हूँ, तुम मुझे सतल कर दे। तो उसने कहा नहीं भाई, मैं नहीं भेज सकता हूँ। तो बढ़ाता गया और इतने दे दूँ, फिर बढ़ाया और इतने दे दूँ। इतने बढ़ गया कि उसकी बहुत बॉर्डर छोड़ दी उसने। तो आखिर ईसाई कहने लगा कि भाई जिस वक्त रात को अल्लाह के नबी तुझे डांट रहे थे उस वक्त मैं भी वहीं था, मैंने बगैर देखे आसरा दिया था, अब तो देख भी लिया है। इसलिए प्रूफ न मांगे कि कौन सैयद है कौन सैयद नहीं है, हमसे जो सैयदजादों की खिदमत हो सके वो खिदमत कर लेने की काबिल एहतराम लोग होते हैं। वो ज़कात और खैरात नहीं खा सकते, उनकी लिल्लाह से ताउन करना चाहिए। खैर बहरहाल ये तो बातों बातों में बात बढ़ गई, लेकिन आले रसूल चूंकि अक्सर मजलूम है, वो न ज़कात खा सकती है न सदके खा सकती है और लिल्लाह कोई उनको देता नहीं है। हज़रत उमर रज़ी अल्लाह तआला ने अपने बुढ़ापे में हज़रत अली की बेटी से निकाह किया, सैयदजादी से। तो घर वालों ने, लोगों ने कहा बुढ़ापे में क्या निकाह की जरूरत है कि तुमने निकाह किया। कभी निकाह की कोई जरूरत नहीं है, फिर क्यों निकाह किया। कभी कल कयामत के दिन सारी निस्बतें खत्म हो जाएगी सिवाय मुहम्मदी हुज़ूर की निस्बत से, सिवाय सैयदजादे आले रसूल जो है हुज़ूर की निस्बत की सारी निस्बतें खत्म हो जाएगी। इस खानदान से निस्बत हो जाए इसलिए उनकी बेटी से निकाह कर रहा हूँ। ऐसी बड़ी निस्बतें हैं ये। चले अल्लाह खैर फरमावे, अल्लाह हमें इनकी कदर की तौफीक दे। अर्ज ये था कि भाई देखो आप हजरात ने सबने जोनों की जमातों की कारोबारी सुनी, मुसलमान किस हाल में है, किस कसमपुरसी में है। सोचने की बात तो ये है कि हम दुनिया में जिंदा हों और मुसलमान इस हाल में दुनिया से चला जाए, हम अल्लाह को क्या जवाब देंगे, हमारे नबी सल्लम को हम क्या जवाब देंगे। हज़रत अली हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु ने यह फरमाया था, अयुन्क़सुद्दीन व अना हय, क्या दुनिया में से दीन खत्म हो जाए और मैं जिंदा रहूं। ये हो नहीं सकता कि हमारी मौजूदगी में हमारे नबी का दीन मिट जाए। तो हम क्या करेंगे, कर जान का आखिरी सांस और माल की एक एक पाई बची है, तो हमारी कोशिश ये होगी कि अल्लाह के दीन को हम दुनिया में जिंदा करें। ये एक जान नहीं, अगर ऐसी हजारों जाने अगर मिल जाए तो भी अल्लाह के दीन के लिए वो सस्ता सौदा है। और जो माल है वो तो बहुत कम है, अगर अल्लाह जमीनों का मालिक बना दे तो भी अल्लाह का कलमा दुनिया में जिंदा करने के लिए ये जान माल का लगना सस्ता सौदा है। होगा क्या कि अगर हमारी थोड़ी सी नकलो हरकत हुई, ये ईमान वाला बगैर ईमान के दुनिया से जाने से बच जाएगा। और ये हमारा क्या होगा कि कल कयामत के दिन अगर इस उम्मत पर हमारा हाथ फिर गया और हम उनका आसरा और सहारा बन गए, दुनिया में कोई हमसे राजी हो ना हो अल्लाह का नबी राजी हो जाएगा। अच्छा भाई बताओ, हमारा भाई आग में जलता हो और कोई बचा ले तो हमारा कलेजा ठंडा होगा या गर्म होगा, ठंडा हो जाएगा। कोई हमारे भाई को पानी का गिलास पिला दे तो हमारा कलेजा ठंडा होगा नहीं होगा। अरे बोलो भाई, हमारा खोया हुआ भाई, हमारी अम्मी खो गई, हमारे अब्बा गुम हो गए और कोई ढूंढ कर ले आए तो हमारा हल क्या बनेगा। अरे बोलो भाई, کرے گا ٹھنڈا ہو جائے گا. یہ اللہ کے نبی علیہ السلام کی امت کھو چکی ہے. جس امت کو بنانے کے لیے ہمارے نبی کے گھر میں دو دو مہینے تک چولہا نہیں جلا ہے, اور اس امت کے پروان چڑھانے کے لیے جن کے چھوٹے چھوٹے بچوں پر تیر چلے ہیں. کربلا کے میدان میں ہمارے نبی علیہ الصلوۃ والسلام کا نواسا حضرت حسین اپنے خاندان کے ساتھ گئے ہوئے تھے, ایک ایک کر کے سارے شہید ہو گئے. آخر میں جب پتہ چلا کہ اب میری باری ہے, تو ان کا ایک بیٹا تھا, اس کا نام تھا عبداللہ. وہ چھوٹا 2 سال کا تھا, تو گھر والوں سے کہا کہ ذرا عبداللہ کو لاؤ, میں ذرا ایک نگاہ سے اس کو بھی دیکھ لوں. تو اپنے بیٹے کو اٹھایا عبداللہ کو, اور یوں دیکھنے کے لیے اٹھایا, ظالم دشمن نے سن سناتا ہوا تیر چھوڑا جو 2 سال کے عبداللہ کے گلے میں لگا, اور اس نے وہیں جان دے دی. حضرت امام حسین نے اس خون کو اٹھا کر یوں کیا, اور یوں کر کے کہنے لگے کہ اے اللہ, ہم تجھ سے راضی ہے, تجھ سے ہمیں کوئی شکایت نہیں. اگر تو علی رسول کو ایسی ہی آزماتا ہے تو ہمیں آپ سے کوئی شکایت نہیں, ہم اس پر بھی راضی ہیں. یہ ان کی اولادیں اس پر لگی ہے, وہ دین ہمارے سامنے مٹ جائے اور ہمیں نیند آ جائے, ہمیں چین سے کھانا نصیب ہو اور ہم آرام سے سو سکیں, کیسے ہو سکتا ہے. اس لیے آپ حضرات نے ان امت کے حالات سنا ہے, ہمیں اللہ نے موقع دیا ہے کام کرنے کا. مولانا اس رحمۃ اللہ کی ایک بات میں نے پڑھی, حضرت فرماتے تھے کہ اللہ کی ذات سے امید ہے مغفرت تو ہو ہی جائے گی, لیکن محنت اس لیے کرنی ہے کہ اللہ پاک نبی کے ساتھ جو جماعت جانے والی ہے اس میں ہمارا حشر کر دے. مہاجرین اور انصار کے ساتھ اللہ ہمارا حشر کر دے. اس لیے اللہ نے ہم کو موقع دیا ہے اپنے آپ کو اس جماعت میں بنانے کا. اس لیے سب نیت کرو کہ انشاءاللہ ہم اپنی طرف سے محنت کرنے میں کمی نہیں کریں گے. کون کون نیت کرتا ہے کہ کمی نہیں کریں گے؟ تو آج آپ سے گزارش ہم کرنے آئے ہیں, کریں گزارش. ارے بھائی کریں گزارش. گزارش یہ کرنی ہے کہ اس مجمع میں کون خوش قسمت ہے جو یہ کہتا ہے کہ ان دیہاتوں میں سے جو دیہات آپ مجھے دینا چاہو دے دو, انشاءاللہ سال بھر اپنی وہاں دوستی لگاؤں گا, اپنی جان لگاؤں گا, مال لگاؤں گا, اور اپنی ذات سے اس دیہات کو دیندار بنانے کی, اور کم سے کم اذان نماز وہاں شروع ہو جائے اس کی میں اپنی ذات سے محنت کروں گا. دیکھو مسجد اور جماعت کو ہم نہیں دے رہے ہیں, کس کو دے رہے ہیں؟ افراد کو, ایک ایک فرد کہ مجھے یہ دیہات دے دو, میں اپنے ساتھ اپنے دوستوں کو لوں گا, اپنے سرکل کو لوں گا, اور انشاءاللہ اس دیہات کو اس دلدل سے میں نکالوں گا, اور کم سے کم اذان نماز وہاں شروع کروں گا. کچھ فرما رہے ہیں؟ ابھی تو بات تو پوری ہو جائے, جو بھی دیں گے آپ اور ہمیں کوئی حرج نہیں. ہم آپ سے گزارش یہ کر رہے ہیں کہ آپ لوگ طے کرو کہ انشاءاللہ ہم اس طرح کے دیہات لیں گے, اور اس دیہات کو ایک سال میں ہوتے ہوتے انشاءاللہ اس دلدل سے ضرور نکالیں گے, تاکہ ہمیں اللہ مل جائے اور اس کا نبی مل جائے. لوگ انشاءاللہ کون کون نیت کرتا ہے کہ ہم لیں گے ایسے دیہات لیں گے, ہمیں دے دو, جو بھی مشورے سے دیا جائے گا سال بھر ہم محنت کریں گے اور اس دیہات کو اس دلدل سے نکالیں گے, اور کم سے کم اذان نماز وہاں شروع کریں گے. اپنے 3 دن کی جماعت وہاں لے کر جانا ہے, ملاقاتوں میں وہاں جانا ہے, آتے ان کی غمی میں جانا ہے, ان کی خوشی میں جانا ہے. انشاءاللہ آپ اکیلے ایک ایسے بھاری پڑو گے کہ انشاءاللہ اس دیہات کو دلدل سے نکال دو گے. مصعب ابن عمیر رضی اللہ عنہ کو اللہ کے نبی علیہ السلام نے اکیلوں کو بھیجا تھا مکے سے مدینہ, لیکن وہ ٹارگیٹ بنا کر گئے تھے کہ مجھے اس مدینے میں یہ بات چلانی ہے. 1 سال وہاں ٹھہرے, اللہ پاک نے 1 سال کی برکت سے پورے مدینے کو پلٹا کھلا دیا. تو انشاءاللہ اللہ آپ کو مصعب کی جگہ دے دے گا. کرو گے انشاءاللہ؟ کون کون نیت کرتا ہے ذرا اٹھاؤ کہ انشاءاللہ اگر ہمیں دیہات دیا گیا تو ہم تیار ہیں. تو کھڑے ہو جاؤ پھر, جو جو نیت کرتے ہیں دیہات لینے کے لیے وہ کھڑے ہو جاؤ کہ انشاءاللہ ہمیں ایک دیہات دے دو, ہم سال بھر کی محنت کر کے ان دیہات کو اس دلدل سے نکالیں گے, وہاں کی بے دینی ختم کریں گے, اور انشاءاللہ وہاں اذان نماز شروع کریں گے. بہت بڑی آخرت بنانے کا موقع ہے, خوش قسمت ہے. اللہ کو اپنے عزائم دکھاؤ, اللہ کو اپنی نیتیں دکھاؤ, اللہ کو اپنے ارادے دکھاؤ, اور اللہ کے قریب ہونے کا موقع ہے, حضور علیہ السلام کے دعاؤں کے لینے کا موقع ہے. کوئی کسی پر زبردستی نہیں ہے, اپنی خوشی سے کھڑا ہونا ہے.